युहन्नाले लेखेको सुसमाचार अध्याय एक।
आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। परमेश्वरबाट पठाइएका एकजना मानिस थिए जसको नाउँ यहुन्ना थियो। उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए। उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। यहुन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने,
उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसको विषयमा मैले भने, म पछि आउनुहुने म भन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ म भन्दा अघिबाटै हुनुहुन्थ्यो।
उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ, किनभने व्यवस्था मूसाद्वारा दिइयो, अनुग्रह र सत्यता चाहिँ येशु ख्रीष्टद्वारा आए। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। जब यरुसलेमबाट यहुदीहरूले पुजारीहरू र लेबीहरूलाई उनी कहाँ
तिमी को हो
भन्ने कुरा सोध्न पठाए, तब यहुन्नाको गवाही यो थियो, उनले स्वीकार गरे अनि इन्कार गरेनन् र
म ख्रीष्ट होइन
भनी स्वीकार गरे। तब तिनीहरूले उनलाई सोधे,
तब के तिमी एलिया हौ?
उनले भने,
म होइन।
के तिमी त्यो अगमवक्ता हौ?
उनले जवाब दिए,
होइन।
तिनीहरूले उनलाई भने,
तिमी को हौ? हामीलाई भन र हामीलाई पठाउनेहरूलाई हामी जवाब दिन सकौ। तिमी आफ्नो विषयमा के भन्छौ?
उनले भने,
यसै अगमवक्ताले भने चाहिँ परम प्रभुको मार्ग तयार पार भनी उजाड स्थानमा कराउने एक व्यक्तिको म आवाज हुँ।
तिनीहरूलाई फरिसीहरूले पठाएका थिए अनि तिनीहरूले उनलाई सोधे,
तिमी ख्रीष्ट पनि होइनौ, एलिया पनि होइनौ, त्यो अगमवक्ता पनि होइनौ भने किन बप्तिस्मा दिन्छौ?
यहुन्नाले तिनीहरूलाई जवाब दिए,
म त पानीले बप्तिस्मा दिन्छु, तर तिमीहरूका माझमा एकजना खडा हुनुहुन्छ जसले तिमीहरू चिन्दैनौ, म पछि आउनुहुने उहाँ नै हुनुहुन्छ, उहाँका जुत्ताको फिता खोल्ने योग्यको म छैन।
यी कुरा यर्दन नदी पारी बेथानियामा भएका थिए, जहाँ यहुन्नाले बप्तिस्मा दिइरहेका थिए। भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनु भएको देखेर भने,
हेर, संसारको पाप उठाइले जाने परमेश्वरका धुमा, उनी उहाँ नै हुनुहुन्छ जसको विषयमा मैले भनेको थिएँ, म पछि एकजना मानिस आउनुहुन्छ जो म भन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ म भन्दा अघिबाटै हुनुहुन्थ्यो। म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इसरायलमा प्रकट होउन् भनेर नै पानीले बप्तिस्मा दिँदै म आए।
यहुन्नाले यसो भन्दै गवाही दिए,
मैले पवित्र आत्मालाई ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर आई उहाँमाथि बस्नु भएको देखे। मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्तिस्मा दिनु भनी पठाउनु भयो, उहाँले नै मलाई भन्नुभयो, जसमाथि तिमी पवित्र आत्मालाई ओर्लदै र बस्दै गर्नुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ। मैले देखेको छु र गवाही दिएको छु कि परमेश्वरका पुत्र उहाँ नै हुनुहुन्छ।
फेरि अर्को दिन यहुन्ना उनका चेलाहरू मध्ये दुईजनासँग उभिरहेका थिए। उनले येशूलाई गइरहनु भएको देखेर भने,
हेर परमेश्वरका थुमा।
उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे। येशूले फर्केर हेर्नुभयो र तिनीहरूलाई पछि पछि आइरहेका देखेर तिनीहरूलाई सोध्नुभयो,
तिनीहरू के खोज्दैछौ?
तिनीहरूले उहाँलाई भने,
रब्बी,
जसको अर्थ हो गुरुज्यू,
तपाईँ कहाँ बस्नुहुन्छ?
उहाँले तिनीहरूलाई भन्नुभयो,
आओ र तिमीहरूले देख्नेछौ।
तिनीहरू गए र उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग बास बसे किनभने प्राय 4 बजिसकेको थियो। यहुन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुईजना मध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेटाए र उनलाई भने,
हामीले मसीहलाई,
जसको अर्थ हो ख्रिस्ट,
भेटाएका छौँ।
तिनले सिमोनलाई येशु कहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो,
तिमी योहानेसका छोरा सिमोन हौ, तिमी केफास,
जसको अर्थ हो चट्टान,
भनिने छौ।
भोलिपल्ट उहाँले गालिलमा जाने निश्चय गर्नुभयो र फिलिपलाई भेटाएर उहाँले तिनलाई भन्नुभयो,
मेरो पछि लाग।
अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेतसैदा सहरका नै थिए। फिलिपले नथानेललाई भेटाएर भने,
जसको विषयमा मोसाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेटाएका छौँ।
नथानेलले तिनलाई भने,
के नासरतबाट केही असल कुरा आउन सक्छ र?
फिलिपले तिनलाई जवाफ दिए,
आएर हेर।
येशूले नथानेललाई आफू कहाँ आइरहेका देखेर तिनको विषयमा भन्नुभयो,
एकजना पक्का इसरायलीलाई हेर जसमा कुनै छल छैन।
नथानेलले सोधे,
तपाईँले मलाई कसरी चिन्नुभयो?
येशूले तिनलाई जवाफ दिई भन्नुभयो,
फिलिपले तिमीलाई बोलाउनु अघि अन्जीरको रुख मुनि मैले तिमीलाई देखेको थिएँ।
नथानेलले उहाँलाई भने,
रब्बी, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ, तपाईँ इसरायलका राजा हुनुहुन्छ।
येशूले तिनलाई जवाफ दिई भन्नुभयो,
मैले तिमीलाई अन्जीरको रुख मुनि देखेँ भनेकोले नै तिमी विश्वास गर्दछौ, तिमीले यी भन्दा अझ ठुला कुराहरू देख्नेछौ।
अनि उहाँले तिनलाई भन्नुभयो,
साँच्चै म तिमीलाई भन्दछु, तिमीहरूले स्वर्ग उग्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लँदै र ओर्लँदै गरेका देख्नेछौ।
युहन्ना अध्याय 2।
तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए। दाखमध्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्,
तिनीहरूसित दाखमध्य छैन।
येशूले तिनलाई भन्नुभयो,
हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन।
उहाँकी आमाले चाकरहरूलाई भनिन्,
उहाँले भन्नुभयो बमोजिम तिमीहरूले गर।
अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6 घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो,
घ्याम्पाहरू पानीले भर।
तिनीहरूले घ्याम्पाको मुख समय पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्नुभयो,
अलिकत उघाएर भोजका मुख्य कहाँ लैजाओ।
तिनीहरूले सो लगे। भोजका मुखियाले त्यो पानी चाखे जो अब दाखमध्यमा परिणत भएको थियो। त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलहालाई बोलाएर भने,
हरेक मानिसले पहिले असल दाख मध्य टक्राउँछ, अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाख मध्य राखिदिन्छ। तिमीले त असल दाख मध्य अहिलेसम्म राखी छोडेछौ।
उहाँका चिन्हहरू मध्ये यो पहिलो चिन्ह येशूले गालिलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। त्यसपछि उहाँ आफ्ना आमा भाइहरू र चेलाहरूसँग कफरनहूममा जानुभयो र केही दिन त्यहाँ बस्नुभयो। यहुदीहरूको निस्तार चाड नजिकै थियो र येशू यरुसलेममा जानुभयो। उहाँले मन्दिरमा गोरु, भेडा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनु भयो। तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगार्नुभयो र पैसा साट्नेहरूको रचेकी घोप्ट्याएर तिनीहरूका टेबल पल्टाइदिनुभयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो,
यहाँबाट यी सब थोक लैजाओ, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ।
उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको यो कुरा याद भयो,
तपाईँका भवनको जोशले मलाई जलाउने छ।
यहुदीहरूले उहाँलाई भने,
तपाईँ यी काम गर्नुहुन्छ त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ?
येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
यस मन्दिरलाई भत्काइदियो र म तीन दिनमा यसलाई खडा गर्नेछु।
तब यहुदीहरूले भने,
यस मन्दिरलाई निर्माण गर्न 46 वर्ष लाग्यो र के तपाईँ यसलाई 3 दिनमा खडा गर्न सक्नुहुन्छ र?
तर जुन मन्दिरको विषयमा उहाँ बोल्नु भएको थियो त्यो उहाँको शरीर थियो। जब उहाँ मृतकबाट उठाइनु भयो तब येशूले भन्नुभएको यो कुरा चेलाहरूलाई स्मरण भयो र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नु भएको वचनमाथि विश्वास गरे। जब उहाँ निस्तार चाडका भोजको बेला यरुसलेममा हुनुहुन्थ्यो तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे। तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नु भएन, किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो।
युहन्ना अध्याय 3।
फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए। तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशू कहाँ आए र उहाँलाई भने,
गुरुज्यू, हामी जान्दछौँ तपाईँ परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।
येशूले तिनलाई जवाफ दिनुभयो,
साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।
निकोदेमसले उहाँलाई भने,
मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नै आमाको कोखमा दोस्रो चोटी पसेर जन्मन सक्छ?
येशूले जवाफ दिनुभयो,
साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान, बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।
निकोदेमसले उहाँलाई सोधे,
यो कसरी हुन सक्दछ?
येशूले तिनलाई जवाफ दिनुभयो,
तिमी इस्रायलका गुरु हौ र पनि यी कुरा बुझ्दैनौ? साँच्चै म तिमीलाई भन्दछु, हामी जे जान्दछौ त्यो भन्दछौ र हामीले जे देखेका छौ त्यसको गवाही दिन्छौ, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुरा भने र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताए भने कसरी विश्वास गर्न सक्छौ? स्वर्गबाट ओली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनु पर्छ, र जस जसले उहाँ माथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहर्याउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिमीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरेका हुन् भने प्रष्टै देखिन्छ।
यसपछि येशू र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो र त्यहाँ तिनीहरूसँग केही दिन बास गर्नुभयो र बप्तिस्मा दिनुभयो। यहुन्नाले पनि सालिमको छेउ एनोनमा बप्तिस्मा दिन्थे, किनकि त्यहाँ प्रशस्त पानी थियो। त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे। त्यस बेलासम्म यहुन्ना झ्यालखानमा परेका थिएनन्। त्यसै बेला यहुन्नाका चेलाहरूको एउटा यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो। यहुन्ना कहाँ आएर तिनीहरूले उनलाई भने,
गुरुज्यू, यर्दन पारी जो तपाईँसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईँले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्।
यहुन्नाले जवाब दिए,
मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। म क्रिस्ट होइन, तर म उहाँभन्दा अगाडि पठाएको हुँ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ। जससँग दुलही छ दुल्हा त्यही हो। दुल्हाका मित्र जो उसको छेउमा खडा हुन्छ उसको स्वर सुनेर अत्यन्त आनन्दित हुन्छ। यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ। उहाँ बढ्नु तर म चाहिँ घट्नु आवश्यक छ। माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले बिना नाप पवित्र हातमा दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।
युहन्ना अध्याय चार।
यहुन्नाले भन्दा, येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्छ र बप्तिस्मा पनि दिँदै हुनुहुन्छ भन्ने फरिसीहरूले सुने। वास्तवमा येशु आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे। जब येशूले यो थाहा पाउनुभयो उहाँ यहुदिया छोडेर फेरि गालिलमा फर्कनुभयो। उहाँलाई सामरिया भएर जानु पर्थ्यो र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकुबको इनार थियो। येशू यात्राले थाक्नुभएका हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्रायः मध्याह्न भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो,
मलाई पानी पिउन देऊ।
उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी,
तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?
यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले त्यसलाई भन्नुभयो,
तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो।
त्यस स्त्रीले उहाँलाई भनी,
हजुर, तपाईँसित उगाउने भाँडो छैन र इनार पनि गहिरो छ, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पुर्खा याकुब भन्दा ठुला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले उनका सन्तान र उनका गाई बस्तुले यही इनारको पानी पिए।
येशूले त्यसलाई भन्नुभयो,
यो पानी पिउने प्रत्येक फेरि तिर्खाउने छ, तर जस जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ।
त्यस स्त्रीले उहाँलाई भनी,
हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्दैन।
येशूले त्यसलाई भन्नुभयो,
जाऊ, तिम्रा लोग्नेलाई बोलाएर ल्याऊ।
त्यस स्त्रीले भनी,
मेरो लोग्ने छैन।
येशूले त्यसलाई भन्नुभयो,
तिम्रो लोग्ने छैन भने तिमीले ठिकै भन्यौ, किनभने तिम्रा पाँचजना लोग्ने भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो लोग्ने होइन। तिमीले यो साँचो भनेकी हौ।
त्यस स्त्रीले उहाँलाई भनी,
हजुर, तपाईँ अगमवक्ता हुनुहुन्छ भने म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे अनि तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरूशलेम हो।
येशूले त्यसलाई भन्नुभयो,
हे नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरूशलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ, हामी जे आराधना गर्दछौ सो जान्दछौ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। तर बेला आइरहेछ र त्यो बेला अहिल्यै हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।
त्यस स्त्रीले उहाँलाई भनी,
म जान्दछु कि मसीह आउनुहुन्छ,
जसलाई ख्रिस्ट भनिन्छ,
र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनु हुनेछ।
येशूले त्यसलाई भन्नुभयो,
तिमीसँग बोल्ने म उही हुँ।
त्यति नै बेला उहाँका चेलाहरू आए र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनु भएको देखेर छक्क परे।
तर तपाईँ के चाहनुहुन्छ
अथवा
तपाईँ त्यस स्त्रीसँग किन बातचित गर्दै हुनुहुन्छ
भनेर कसैले सोधेनन्। तब त्यो स्त्री आफ्नो गाग्रो छोडेर नगरतिर गई र मानिसहरूलाई भनी,
आओ एकजना मानिसलाई हेर जसले मैले गरेका सबै काम मलाई बताइदिनु भयो, कतै उहाँ नै ख्रिस्त हुनुहुन्न।
तब तिनीहरू नगरबाट निस्केर उहाँ कहाँ गए। यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर विन्ती गरे,
रब्बी भोजन गर्नुहोस्।
तर उहाँले तिनीहरूलाई भन्नुभयो,
मसित खानालाई भोजन छ जो तिमीहरूलाई थाहा छैन।
यसकारण चेलाहरूले आपसमा भने,
के कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो।
येशूले तिनीहरूलाई भन्नुभयो,
मलाई पठाउनु हुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो भोजन हो। के तिमीहरू भन्दैनौ, अझ 4 महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ। म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ। जसले बाली काट्छ त्यसले ज्याला पाउँछ र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्। किनकि एकजनाले छर्छ र अर्काले कटनी गर्छ भन्ने वचन यसैमा सत्य हुन्छ। मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाएँ जहाँ तिमीहरूले परिश्रम गरेका छैनौ, अरूहरूले परिश्रम गरेका छन् र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।
मैले जे गरे उहाँले मलाई सबै भनिदिनु भयो
भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरू मध्ये धेरैले उहाँमाथि विश्वास गरे। यसकारण जब सामरीहरू उहाँ कहाँ आए तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न विन्ती गरे र उहाँ 2 दिन त्यहाँ बस्नुभयो, अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे। त्यस स्त्रीलाई तिनीहरूले भने,
अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौ, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौँ।
2 दिनपछि त्यहाँबाट निस्केर उहाँ गालिलमा जानुभयो। येशू आफैले गवाही दिनुभयो कि उहाँको निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन। जब उहाँ गालिलमा आउनुभयो तब उहाँले यरुसलेममा चाडको बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका हुनाले गालिलीहरूले उहाँलाई स्वागत गरे, किनभने तिनीहरू पनि चाडमा गएका थिए। त्यसपछि उहाँ फेरि गालिलको काना नगरमा आउनुभयो जहाँ उहाँले पानीलाई दाखमध्य बनाउनु भएको थियो। कफरनहूममा एकजना उच्च अधिकारी थिए जसको छोरो बिरामी थियो। येशू यहुदियाबाट गालिलमा आउनु भएको छ भन्ने सुनेर तिनी उहाँ कहाँ गए अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई विन्ती गरे, किनकि तिनको छोरो मर्नै आँटेको थियो। येशूले तिनलाई भन्नुभयो,
तिमीहरू चिन्न र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ।
ती उच्च अधिकारीले उहाँलाई भने,
हजुर, मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस्।
येशूले तिनलाई भन्नुभयो,
जाऊ तिम्रो छोरो बाँच्नेछ।
येशूले तिनलाई भन्नुभएको वचन ती मानिसले विश्वास गरे र आफ्नो बाटो लागे। अनि तिनी जाँदै गर्दा बाटैमा तिनका चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्यो भनी तिनलाई बताए। कुन घडीदेखि त्यसलाई सन्चो हुन लाग्यो भनी तिनले तिनीहरूलाई सोद्धा तिनीहरूले भने,
हिजो दिउँसो 1 बजेदेखि ज्वरोले तिनलाई छोड्यो।
येशूले तिनलाई,
तिम्रो छोरो बाँच्नेछ
भन्नु भएको घडीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाए, अनि तिनी आफैले र तिनका सारा परिवारले विश्वास गरे। यहुदियाबाट गालिलमा आएर येशूले गर्नुभएको यो 2 चिन्ह थियो। त्यसपछि यहुदीहरूको चाड थियो र येशू यरुसलेममा जानुभयो। यरुसलेममा भेडा ढोकाको नजिक पाँचवटा दलान भएको एउटा जलकुण्ड छ, जसलाई हिब्रु भाषामा बेथस्दा भनिन्छ। त्यहाँ अनेक रोगीहरू अर्थात् अन्धा, लङ्गडा, पक्षाघातीहरू पसरिरहन्थे। तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे, किनभने परमप्रभुका एउटा दूतले बेला बेलामा जलकुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे र पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो जस्तै रोगले ग्रस्त भए पनि त्यो निको भइहाल्थ्यो। त्यहाँ 38 वर्षदेखि बिरामी भएको एकजना मानिस थियो। येशूले त्यसलाई त्यहाँ पसरिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर येशूले त्यसलाई भन्नुभयो,
के तिमी निको हुन चाहन्छौ?
रोगीले उहाँलाई भन्यो,
हजुर, जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदा जाँदै म भन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ।
येशूले त्यसलाई भन्नुभयो,
खडा हौ र आफ्नो ओछ्यान उठाऊ र हिँड।
तुरुन्तै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकी ऊ हिँडिहाल्यो। त्यो दिन सबात दिन थियो, यसकारण निको पारिएको त्यस मानिसलाई यहुदीहरूले भने,
यो त सबात दिन हो, तिमीलाई ओछ्यान बोक्नु उचित छैन।
त्यसले तिनीहरूलाई जवाब दियो,
जसले मलाई निको पार्नुभयो उहाँले नै भन्नुभयो,
आफ्नो ओछ्यान बोकेर हिँड।
तिनीहरूले त्यसलाई सोधे,
तिमीलाई ओछ्यान बोकेर हिँड भन्ने मान्छे को हो?
तर निको भएको त्यस मानिसले उहाँ को हुनुहुन्थ्यो भनी चिनेको थिएन, किनभने त्यस ठाउँमा भिड भएको हुनाले येशू त्यहाँबाट गइसक्नु भएको थियो। त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो,
हेर, तिमी निको भएका छौ, फेरि पाप नगर र तिमीमाथि अझ बढी खराबी आइ नपरोस्।
उसलाई निको पार्ने त येशू हुनुहुँदो रहेछ भनेर त्यस मानिसले गएर यहुदीहरूलाई भनिदियो। त्यस कारणले गर्दा यहुदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम सबात दिनमा गर्नुभएको थियो। तब येशूले तिनीहरूलाई भन्नुभयो,
मेरा पिताले अहिलेसम्म काम गरिरहनु भएको छ र म पनि काम गरिरहेछु।
यसकारण यहुदीहरूले येशूलाई मार्न अझ बढी प्रयत्न गर्न लागे, किनकि उहाँले सबात दिन भङ्ग गर्ने काम मात्र होइन तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ पुत्रले त्यसै गर्छ, किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफैले गरिरहनु भएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान काम उहाँले पुत्रलाई देखाउनुहुनेछ र तिमीहरू आश्चर्यचकित हुनेछौ, किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्छ त्यसलाई जीवन दिँदछ, किनकि पिताले कसैको न्याय गर्नुहुन्न तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ, ताकि सबैले पुत्रको आदर गरून् जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनु हुने पिताको पनि आदर गर्दैन। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ र त्यो समय अहिले हो जब मृतकहरूले परमेश्वरका पुत्रको स्वर सुन्नेछन् र सुन्नेहरू बाँच्नेछन्, किनभने जसरी पिता आफैमा जीवन छ उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ अनि उसलाई न्यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो। यसमा अचम्म नमान, किनभने समय आइरहेछ जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्नेछन् र बाहिर निस्किआउनेछन्, सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र कुकर्म गर्नेहरू चाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति। म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहरछ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। यदि मैले आफ्नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन, मेरो विषयमा गवाही दिने अर्कै हुनुहुन्छ र म जान्दछु कि मेरो विषयमा उहाँले जे गवाही दिनुहुन्छ त्यो गवाही सत्य ठहरछ। तिमीहरूले युहन्ना कहाँ सोध्न पठायौ अनि उनले सत्यको गवाही दिएका छन्, मैले ग्रहण गर्ने गवाही मानिसको होइन तर तिमीहरूको उद्धार होस् भनेर म यी कुरा भन्दछु। युहन्ना बल्दो र चम्किलो बत्ती थिए र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्द मनाउन राजी भयौ, तर मसँग जो गवाई छ त्यो योहन्नाको भन्दा ठुलो छ, किनकि जुन कामहरू पुरा गर्न पिताले मलाई दिनुभएको छ ती काम म गरिरहेको छु, अनि तिनैले मेरो विषयमा गवाई दिइरहेछन् कि पिताले मलाई पठाउनु भएको हो। मलाई पठाउनु हुने पिता आफैले मेरो विषयमा गवाई दिनुभएको छ। उहाँको स्वर तिमीहरूले कहिल्यै सुनेका छैनौ अनि उहाँको रूप कहिले देखेका छैनौ। उहाँको वचन तिमीहरूमा रहँदैन किनभने जसलाई उहाँले पठाउनु भयो तिमीहरू उहाँमाथि विश्वास गर्दैनौ। तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने तिनै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न म कहाँ आउने इन्कार गर्छौ। म मानिसहरूबाट महिमा ग्रहण गर्दिन, तर परमेश्वरको प्रेम तिमीहरूमा छैन भने म जान्दछु। म आफ्ना पिताको नाउँमा आएको छु तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्नै नाउँमा आयो भने त्यसलाई ग्रहण गर्नेछौ। तिमीहरू कसरी विश्वास गर्न सक्छौ जबकि तिमीहरू आपसमा एउटा अर्काबाट सम्मान खोज्दछौ अनि त्यो सम्मानको खोजी गर्दैनौ जो एकमात्र परमेश्वरबाट आउँदछ। यो नसम्झ कि म पिताको सामु तिमीहरूलाई दोष लाउने छु। तिमीहरूलाई दोष लाउने त मोसा छन् जसमा तिमीहरूले आफ्ना आशा राखेका छौ, किनभने तिमीहरूले मोसालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्ने थियौ किनकि उनले मेरो विषयमा लेखेका थिए। तर तिमीहरू उनले लेखेका कुराहरू विश्वास गर्दैनौ भने मेरा वाणी कसरी विश्वास गर्छौ।
योहन्ना अध्याय छ।
यी कुरापछि येशू गालिल अर्थात् तिबेरियस समुद्रको पारीपट्टि जानुभयो अनि एउटा ठूलो भीड उहाँको पछि लाग्यो किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्हहरू तिनीहरूले देखेका थिए। येशू डाँडामाथि जानुभयो र आफ्ना चेलाहरूसँग त्यहाँ बस्नुभयो। यहुदीहरूको चाड अर्थात् निस्तार चाड नजिक थियो। तब येशूले आफ्ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफू कहाँ आइरहेको देखेर फिलिपलाई भन्नुभयो,
यिनीहरूलाई खुवाउनका निम्ति हामीहरूले कहाँबाट रोटी किन्ने।
उहाँले तिनको जाँच गर्नलाई यो भन्नुभएको थियो किनभने उहाँले जे गर्न लाग्नु भएको थियो सो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई जवाब दिए,
प्रत्येकले अलिअलि पाए तापनि 200 चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्ने छैन।
उहाँका चेलाहरू मध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियासले भने,
यहाँ एउटा ठिटो छ, त्यससँग जौका 5 रोटी र 2 माछा छन्, तर यति धेरैका निम्ति यतिले के पुग्ला र।
येशूले भन्नुभयो,
मानिसहरूलाई बस्न लाओ।
त्यहाँ धेरै घाँस भएको चौर थियो, तब प्राय 5,000 पुरुषहरू त्यहाँ बसे। तब येशूले रोटी लिनुभयो र परमेश्वरलाई धन्यवाद चढाउनु भएपछि बस्नेहरूलाई बाँडी दिनुभयो र त्यसै गरी माछा पनि बाँडी दिनुभयो। तिनीहरूले चाहे जति खाए अनि जब तिनीहरूले भरपेट खाए उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
उब्रेका टुक्राहरू बटुल र केही नष्ट नहोस्।
खानेहरूले उबारेका जौका ती 5 रोटीका टुक्राहरू तिनीहरूले बटुले र 12 डाला भरे। यसकारण उहाँले गर्नुभएको यो चिन्ह देखेर ती मानिसहरूले भने,
संसारमा आउने अगमवक्ता साँच्चै उहाँ नै हुनुहुँदो रहेछ।
तिनीहरू आएर उहाँलाई बल जफ्तीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि एक्लै डाँडामा जानुभयो। सास परेपछि उहाँका चेलाहरू समुद्रतिर गए र डुङ्गामा चढेर तिनीहरू समुद्र पारी कफरनहूमतिर जान लागे। त्यस बेला अँध्यारो भएको थियो र येशू अझसम्म तिनीहरू कहाँ आउनु भएको थिएन। अनि ठुलो बतास चलेकोले समुद्रको छाल उर्लन लाग्यो। 5-6 किलोमिटर डुङ्गा खियाएर गएपछि तिनीहरूले येशूलाई समुद्रमाथि हिँडेर डुङ्गाको नजिक आइरहनु भएको देखे अनि तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्नुभयो,
म हुँ, नडराओ।
तिनीहरूले उहाँलाई खुसी साथ डुङ्गामा राखे र तिनीहरू गइरहेको ठाउँमा डुङ्गा तुरुन्तै आइपुग्यो। समुद्र पारी रहेको भिडले भोलिपल्ट त्यहाँ एउटा मात्र डुङ्गा देखे। तिनीहरूलाई थाहा थियो कि येशू आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नु भएको थिएन, तर उहाँका चेलाहरू मात्र गएका थिए। तब तिबेरियासबाट अरू डुङ्गाहरू त्यस ठाउँको नजिक आए जहाँ प्रभुले धन्यवाद चढाएपछि तिनीहरूले रोटी खाएका थिए। येशू र उहाँका चेलाहरू त्यहाँ नहुनु भएको थाहा पाएर ती मानिसहरू येशूलाई खोज्दै डुङ्गाहरूमा चढेर कफरनहूममा गए। तिनीहरूले उहाँलाई समुद्र पारी भेट्टाएर उहाँलाई सोधे,
रब्बी, तपाईँ यहाँ कहिले आउनुभयो?
येशूले तिनीहरूलाई जवाब दिई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन तर अगाउँझेल रोटी खाएको कारणले मलाई खोज्दछौ। नष्ट हुने भोजनको निम्ति परिश्रम नगर तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ, किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनु भएको छ।
तिनीहरूले उहाँलाई भने,
परमेश्वरले चाहनु भएको काम गर्नलाई हामीले के गर्नुपर्छ?
येशूले तिनीहरूलाई भन्नुभयो,
परमेश्वरको काम यही हो, जसलाई उहाँले पठाउनु भयो उसमाथि विश्वास गर।
यसकारण तिनीहरूले उहाँलाई भने,
तपाईँ के चिन्ह देखाउनुहुन्छ? सो हामी हेरौँ र तपाईँलाई विश्वास गरौँ। तपाईँ के गर्नुहुन्छ? हाम्रा पिता पुर्खाले उजाड स्थानमा मन्ना खाए, जसरी लेखिएको छ, उहाँले तिनीहरूलाई खानालाई स्वर्गबाट रोटी दिनुभयो।
येशूले तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मसा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ, किनभने परमेश्वरको रोटी त्यही हो जो स्वर्गबाट ओर्ल्याउँछ र संसारलाई जीवन दिन्छ।
तिनीहरूले उहाँलाई भने,
प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।
येशूले तिनीहरूलाई भन्नुभयो,
जीवनको रोटी म हुँ, म कहाँ आउने भोकाउने छैन र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउने छैन, तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ र पनि विश्वास गर्दैनौ, पिताले मलाई दिनुहुने सबै म कहाँ आउनेछन् र म कहाँ आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट ओर्ल्याएको होइन, तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नलाई आएको हुँ, र मलाई पठाउनु हुनेको इच्छा यो हो कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊ तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारौँ, किनभने मेरा पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
यहुदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्नुभयो,
स्वर्गबाट ओर्ल्याएको रोटी म नै हुँ।
तिनीहरूले भने,
के यो योसेफको छोरो येशु होइन? यसका बाबु र आमालाई हामी चिन्दैनौ र अहिले यसले कसरी म स्वर्गबाट ओर्ले आएको हुँ भनी भन्दछ?
येशूले तिनीहरूलाई जवाब दिनुभयो,
तिमीहरू आपसमा नगनगनाओ, मलाई पठाउनु हुने पिताले खिच्नु भएन भने कोही म कहाँ आउन सक्दैन र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। अनि ती सबैजना परमेश्वरद्वारा सिकाइनेछन् भने अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ, प्रत्येक जसले पिताबाट सुन्छ र सिक्छ त्यो म कहाँ आउँछ। पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्वरबाट आएको हो, उसैले पितालाई देखेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ। म जीवनको रोटी हुँ, तिमीहरूका पिता पुर्खाहरूले उजाड स्थानमा मन्न खाए तापनि तिनीहरू मरेर गए, स्वर्गबाट ओर्ल्याउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्ने छैन। स्वर्गबाट ओर्ल्याएको जिउँदो रोटी म नै हुँ, कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ र जुन रोटी म संसारका जीवनको लागि दिनेछु त्यो चाहिँ मेरो देह हो।
तब यहुदीहरू आपसमा बहस गर्न लागे,
यस मानिसले कसरी हामीलाई आफ्नो देह खाना दिन सक्छ?
येशूले तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन। मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु, किनभने मेरो देह साँच्चै खाने कुरो हो र मेरो रगत साँच्चै पिउने कुरो हो। मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा रहन्छु। जसरी जीवित पिताले मलाई पठाउनु भयो र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ। स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन जो पिता पुर्खाहरूले खाए तापनि मरेर गए, यो रोटी खाने चाहिँ सधैँभरि जिउनेछ।
उहाँले यी कुरा कफरनहूमको सभाघरमा शिक्षा दिँदा भन्नुभएको हो। यो सुनेपछि उहाँका चेलाहरू मध्ये धेरैले भने,
यो वचन कठोर छ, कसले यो सुन्न सक्दछ र?
तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन् भनी जानेर येशूले तिनीहरूलाई भन्नुभयो,
के यी कुरा तिमीहरूका निम्ति ठोकरको कारण भइरहेछ? तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्यहाँ उक्लदै गरेको देख्यौ भने नि कसो? जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु ती आत्मा र जीवन हुन्, तर तिमीहरू मध्ये कति छन् जसले विश्वास गर्दैनन्?
किनभने विश्वास नगर्नेहरू को को हुन् र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो। अनि उहाँले भन्नुभयो,
यसै कारण मैले तिमीहरूलाई भनेको हुँ, यदि पिताबाट दिएको छैन भने कोही मानिस म कहाँ आउन सक्दैन।
यसपछि उहाँका चेलाहरू मध्ये धेरैजना पछि हटे र उहाँसँग हिँड्न छोडे। येशूले बाह्रैलाई भन्नुभयो,
के तिमीहरू पनि मलाई त्यागेर जाने?
सिमोन पत्रुसले जवाफ दिए,
हे प्रभु, हामी कसका जाऊ? तपाईँसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौँ र जानेका छौँ तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ।
येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइन र तिमीहरू मध्येको एकजना चाहिँ दियाबलस हो?
यो उहाँले सिमोन इस्करियोतको छोरो यहुदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्र मध्ये एकजना भएर पनि त्यसले उहाँलाई धोका दिन आँटेको थियो।
युहन्ना अध्याय सात।
त्यसपछि येशू गालिलमा नै घुमफिर गर्नुभयो, तर उहाँ यहुदियामा जान चाहनु भएन, किनभने यहुदीहरू उहाँलाई मार्ने दाउमा थिए। अब यहुदीहरूका छाप्रोबासको चाड नजिकै थियो, यसकारण येशूका भाइहरूले उहाँलाई भने,
यो ठाउँ छाडेर यहुदिया जानुहोस् र तपाईँले गरिरहनु भएका कामहरू तपाईँका चेलाहरूले पनि देखुन्। जुन मानिसले ख्याति प्राप्त गर्न चाहन्छ त्यसले गुप्तमा काम गर्दैन। तपाईँ यी कामहरू गर्नुहुन्छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्।
किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैन थिए। येशूले तिनीहरूलाई भन्नुभयो,
मेरो उपयुक्त समय अझै आएको छैन, तर तिमीहरूका निम्ति त सबै समय उपयुक्त छ। संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। तिमीहरू यस चाडमा जाऊ, म यस चाडमा जान्न, किनभने मेरो समय अझ पूरा भएको छैन।
तिनीहरूलाई यसो भनेर उहाँ गालिलमै रहनुभयो, तर उहाँका भाइहरू चाडमा गएपछि उहाँ पनि खुल्लम खुल्ला होइन तर गुप्त रूपमा जानुभयो। चाडमा यहुदीहरूले उहाँलाई खोजिरहेका थिए र
उनी कहाँ छन्
भनी सोध्दै थिए। भिडहरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्यो। कोही भन्थे,
उनी असल छन्।
अरूले भन्थे,
होइन, यसले मानिसहरूलाई भ्रम पारिरहेछ।
तर यहुदीहरूको डरले उहाँको विषयमा कोही खुल्लम खुल्ला बोल्दैन थिए। चाडको बीचमा येशू मन्दिरभित्र पस्नुभयो र शिक्षा दिनुभयो। यहुदीहरूले अचम्म मान्दै यसो भने,
कुनै अध्ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे?
तब येशूले जवाफ दिए, तिनीहरूलाई भन्नुभयो,
मेरो शिक्षा मेरै होइन तर उहाँको हो जसले मलाई पठाउनु भयो। यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वर तर्फबाट हो, कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। जसले आफ्नै तर्फबाट बोल्दछ उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ त्यो सत्य हो र उसमा छल हुँदैन। के मूसाले तिमीहरूलाई व्यवस्था दिएनन्? तर तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ, तिमीहरू किन मलाई मार्न खोज्दछौ?
भीडले जवाफ दियो,
तिमीलाई भूत लागेको छ, कसले तिमीलाई मार्न खोज्दैछ?
येशूले जवाफ दिए, तिनीहरूलाई भन्नुभयो,
एउटा काम मैले गरे अनि तिमीहरू सबै यसमा आश्चर्य मान्दछौ। मूसाले तिमीहरूलाई खतनाको रीति दिएका छन्। हुन त त्यो मूसाको तर्फबाट त होइन तर पिता पुर्खाहरूबाट हो, र पनि सबा दिनमा तिमीहरू मानिसहरूलाई खतना गर्दछौ। मूसाको व्यवस्था भङ्ग नहोस् भनेर यदि कुनै मानिसले सबाह दिनमा खतना गर्छ भने मैले एकजना मानिसलाई सबाह दिनमा पुरै निको पारिदिए भनेर के तिमीहरू मसँग रिस गर्दछौ? मुख हेरेर होइन तर ठिक किसिमले इन्साफ गर।
यरुशलेमका कोही कोही मानिसहरूले भने,
के यिनी उही होइनन् जसलाई तिनीहरूले मार्न खोज्दछन्?
हेर, यिनी त खुलम खुल्ला बोलिरहेछन् तर तिनीहरू यिनलाई केही भन्दैनन्। के यिनी नै ख्रिस्ट हुन् भन्ने धर्मगुरुहरूले साँच्चै थाहा पाए?
तर हामी जान्दछौँ यी मानिस कहाँबाट आएका हुन्। तर जब ख्रिस्ट देखा पर्नुहुन्छ उहाँ कहाँ कहाँ हुनुहुन्छ कसैले थाहा पाउने छैन।
तब येशूले मन्दिरमा सिकाउनु हुँदा उहाँले उच्च स्वरले भन्नुभयो,
तिमीहरू मलाई चिन्छौ र म कहाँबाट आएको हुँ त्यो पनि जान्दछौ। म आफ्नै इच्छाले आएको होइन, तर जसले मलाई पठाउनु भयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनु भएको हो।
यसकारण तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझ आइपुगेको थिएन। तर भिडका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने,
जब ख्रीष्ट आउनुहुन्छ तब के यिनले गरेका चिन्हहरू भन्दा बढी चिन्ह उहाँले गर्नु होला र?
भिडले उहाँको विषयमा चर्चा गरिरहेको फरिसीहरूले सुने। तब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन मन्दिरका पहरेदारहरू पठाए।
यीशुले भन्नुभयो, अझ केही समयसम्म म तिमीहरूसँग छु, त्यसपछि म मलाई पठाउनु हुने कहाँ जानेछु। तिमीहरूले मलाई खोज्नेछौ तर भेट्टाउने छैनौ, र जहाँ म हुन्छु तिमीहरू आउन सक्दैनौ।
तब यहुदीहरूले आपसमा भने,
यिनी कहाँ जान आँटेका छन् र हामी यिनलाई भेट्टाउने छैनौ? के यिनी ग्रिकहरूका बीचमा छरपष्ट भई बसेका यहुदीहरू कहाँ गएर ग्रिकहरूलाई शिक्षा दिन चाहन्छन्? यिनले भनेको यो वचन के हो?
तिमीहरू मलाई खोज्नेछौ तर भेट्टाउने छैनौ, र जहाँ म हुन्छु तिमीहरू आउन सक्दैनौ।
अब चाडको पछिल्लो दिन अर्थात् चाडको प्रमुख दिनमा उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो,
यदि कोही तिर्खायो भने त्यो म कहाँ आओस् र पियोस्। जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगि निस्कनेछन्।
तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए, किनकि पवित्र आत्मा अहिलेसम्म दिएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन। यी कुरा सुन्ने कोही कोही मानिसले भने,
यिनी त साँच्चै अगम वक्ता रहेछन्।
अरूहरूले भने,
यिनी ख्रीष्ट हुन्।
के ख्रीष्ट गालिलबाट आउँछन् र? के धर्मशास्त्रले भनेको छैन कि ख्रीष्ट दाउदको वंशबाट र दाउदकै गाउँ बेतलेहेमबाट आउँछन्?
यसैले मानिसहरूका बीचमा उहाँको कारण फाटो भयो। तिनीहरू मध्ये कतिले उहाँलाई पक्रन खोजे, तर उहाँमाथि कसैले पनि हात हालेन। तब मन्दिरका पहरेदारहरू, मुख्य पुजारीहरू र फरिसीहरू कहाँ आए। तिनीहरूले यिनीहरूलाई भने,
तिमीहरूले त्यसलाई किन ल्यानौ?
पहरेदारहरूले जवाब दिए,
यस मानिसले जस्तो त कुनै मानिसले कहिले बोलेन।
फरिसीहरूले यिनीहरूलाई भने,
तिमीहरू पनि बहकियौ कि कसो? के धर्मगुरु अथवा फरिसीहरू मध्ये कसैले उसमाथि विश्वास गरेको छ? तर यो भीड जसले व्यवस्था जान्दैन त्यो श्रापित छ।
तिनीहरू मध्ये एकजना निकोदेमस, जो पहिले एकपल्ट येशूका आएका थिए, तिनले भने,
के हाम्रो व्यवस्थाले पहिले मानिसको सुनवाई नभई र त्यसले के गरेको छ सो नजानिकन त्यसलाई दोषी ठहराउँछ र?
तिनीहरूले उनलाई जवाब दिए,
के तिमी पनि गालिलका हौ? धर्मशास्त्र खोजेर हेर र तिमीले देख्ने छौ कि गालिलबाट अगम वक्ता निस्कँदैन।
तब हरेक मानिस आआफ्ना घर गए।
युहन्ना अध्याय 8।
तर येशु जैतुन डाँडामा जानुभयो। उहाँ एका बिहानै फेरि मन्दिरमा जानुभयो र सबै मानिसहरू उहाँ कहाँ आए र उहाँ बस्नुभयो र तिनीहरूलाई शिक्षा दिनुभयो। शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए र त्यसलाई माझमा उभ्याए। तिनीहरूले उहाँलाई भने,
गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परे। व्यवस्थामा मोसाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्, तपाईँ यसको बारेमा के भन्नुहुन्छ?
तर तिनीहरूले उहाँको जाँच गर्नलाई र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले उहाँलाई सोधि नै रहे, तब उहाँले खडा भएर तिनीहरूलाई भन्नुभयो,
तिमीहरूमा जो पाप रही छ त्यसैले त्यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।
अनि फेरि निहुरेर उहाँले भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले यो सुने, तब ठुलादेखि सुरु गरी सानासम्म एक एक गरेर गए र येशू त्यस स्त्रीसँग एक्लै छोडिनु भयो। अनि त्यो स्त्री चाहिँ उहाँको अघि उभिरही। येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो,
ए नारी, तिनीहरू कहाँ गए? कि कसैले तिमीलाई दण्ड दिएन?
त्यसले भनी,
प्रभु कसैले दिएन।
येशूले भन्नुभयो,
म पनि तिमीलाई दण्ड दिन्न, जाऊ अनि फेरि पाप नगर।
येशूले फेरि तिनीहरूलाई भन्नुभयो,
म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।
तब फरिसीहरूले उहाँलाई भने,
तिमी आफ्नै विषयमा गवाही दिइरहेछौ, तिम्रो गवाही सत्य ठहरदैन।
येशूले जवाफ दिनुभयो,
म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ। म जान्दछु म कहाँबाट आएको हुँ र म कहाँ गइरहेछु, तर तिमीहरू जान्दैनौ म कहाँबाट आउँछु वा कहाँ गइरहेछु। तिमीहरू मानव दृष्टिले न्याय गर्दछौ, म कसैको न्याय गर्दिन। मैले न्याय गरेँ भने पनि मेरो न्याय सत्य ठहरिन्छ, किनभने न्याय गर्ने म एक्लै छैन, तर म छु र मलाई पठाउनु हुने पिता हुनुहुन्छ। तिनीहरूको व्यवस्थामा पनि दुई मानिसको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ। आफ्नो विषयमा म आफै गवाही दिन्छु र मलाई पठाउनु हुने पिताले मेरो विषयमा गवाही दिनुहुन्छ।
तिनीहरूले उहाँलाई भने,
तिम्रा पिता कहाँ छ?
येशूले जवाफ दिनुभयो,
तिमीहरू न त मलाई चिन्छौ न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियौ।
यी कुरा उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा भेटी चढाउने ढुकुटीको छेउमा भन्नुभएको हो, अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन। उहाँले फेरि तिनीहरूलाई भन्नुभयो,
म गइहाल्छु र तिमीहरूले मलाई खोज्नेछौ र तिमीहरू आफ्ना पापमा मर्नेछौ। जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ।
यहुदीहरूले भने,
यिनले त आत्महत्या पो गर्ने हुन् कि क्या हो, किनभने यिनले
जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ
भनी भन्छन्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू तलका हौ, म माथिको हुँ। तिमीहरू यस संसारका हौ, म यस संसारको होइन। मैले तिमीहरूलाई भने, तिमीहरू आफ्ना पापमा मर्नेछौ, किनभने म उही हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने आफ्ना पापमा मर्नेछौ।
तिनीहरूले उहाँलाई सोधे,
तिमी को हौ त?
येशूले तिनीहरूलाई भन्नुभयो,
म उही हुँ जो मैले तिमीहरूलाई सुरुदेखि नै भन्दैछु।
मैले तिमीहरूका विषयमा भन्नु र न्याय गर्नु धेरै नै छ, तर मलाई पठाउनु हुने सत्य हुनुहुन्छ र उहाँबाट मैले जे सुने तिनै कुरा म संसारलाई भन्दछु।
पिताको विषयमा उहाँले भन्नुभएको हो भने तिनीहरूले बुझेनन्। यसकारण येशूले भन्नुभयो,
जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्नेछौ म उही हुँ भने तिमीहरूले थाहा पाउनेछौ, र म आफ्नै अधिकारमा केही गर्दिन, तर पिताले सिकाउनु भएका कुराहरू बोल्दछु भनी जान्नेछौ। मलाई पठाउनु हुने मसँग हुनुहुन्छ, उहाँले मलाई एक्लै छोड्नु भएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।
उहाँले यी कुरा बोल्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे। येशूले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो,
तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।
तिनीहरूले उहाँलाई जवाफ दिए,
हामी अब्राहमका सन्तान हौ र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौ, तिमीहरू स्वतन्त्र हुने छौ भनी कसरी भन्छौ?
येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ, तर तिमीहरू मलाई मार्न खोज्दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। जे जे मैले मेरा पिताको उपस्थितिमा देखेको छु त्यही म भन्दछु, तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ त्यही गर्दछौ।
तिनीहरूले उहाँलाई भने,
हाम्रा पिता त अब्राहम हुन्।
येशूले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू अब्राहमका सन्तान हुँदा हौ त अब्राहमले जे काम गरे त्यही गर्ने थियौ। मैले परमेश्वरबाट सुनेको सत्य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मार्न खोज्दछौ। अब्राहमले यस्तो काम गरेनन्, तिमीहरूका पिताले जे गरे तिमीहरू त्यही काम गर्दछौ।
तिनीहरूले उहाँलाई भने,
हामी व्यभिचारमा जन्मिएका होइनौ, हाम्रा पिता एउटै हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ।
येशूले तिनीहरूलाई भन्नुभयो,
परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनभने म परमेश्वरबाट निस्किए आएँ। म आफ्नै इच्छाले आएको होइन, तर उहाँले मलाई पठाउनु भयो। मैले भनेको तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्नो पिता दियावलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो र सत्यसँग त्यसलाई केही वास्ता छैन, किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झुट बोल्दछ त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झुटो हो र झुटको पिता हो। म सत्य बोल्दछु तर तिमीहरू मलाई विश्वास गर्दैनौ। तिमीहरू मध्ये कसले मलाई पापको दोष लाउन सक्छ? यदि म सत्य बोल्दछु भने किन तिमीहरू ममाथि विश्वास गर्दैनौ? जो परमेश्वरको हो त्यसले परमेश्वरका वाणी सुन्दछ, तिमीहरू परमेश्वरका होइनौ, यसै कारण तिमीहरू सुन्दैनौ।
यहुदीहरूले उहाँलाई जवाब दिए
कि हाम्रो यो भनाइ ठिक होइन कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ।
येशूले जवाब दिनुभयो,
मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु र तिमीहरू मेरो अनादर गर्दछौ। तर म आफ्नै महिमा खोज्दिन। एकजना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिले मृत्यु देख्ने छैन।
यहुदीहरूले उहाँलाई भने,
अब हामीलाई पक्का थाहा भयो तिमीलाई भूत लागेकै हो। अब्राहमको मृत्यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्दछौ कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु चाख्ने छैन।
के हाम्रा पुर्खा अब्राहम भन्दा तिमी महान हौ? उनको मृत्यु भयो अनि अगमवक्ताहरू पनि मरे, तिमी चाहिँ आफैलाई को हुँ भनी दावी गर्छौ?
येशूले जवाब दिनुभयो,
यदि मैले आफ्नै महिमा गरे भने मेरो महिमा व्यर्थै हुन्छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू हाम्रा परमेश्वर भन्दछौ। तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु। म उहाँलाई चिन्दिन भन्छु भने म तिमीहरू सर झुटा ठहरिनेछु। तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। तिमीहरूका पुर्खा अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए र तिनले देखे अनि रमाए।
यसकारण यहुदीहरूले उहाँलाई भने,
तिमी अझै 50 वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहमलाई देखेका छौ?
येशूले तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै म छँदैछु।
तब तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्दिरबाट बाहिर निस्कि जानुभयो।
युहन्ना अध्याय 9।
त्यहाँबाट जाँदै गर्दा येशूले एकजना जन्मैको अन्धालाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे,
रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा बुबाले, र यो अन्धो जन्म्यो?
येशूले जवाफ दिनुभयो,
न त यसले पाप गर्यो न यसका आमा बाबुले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनु हुनेका कामहरू हामीले दिन सधैँ गर्नुपर्छ। रात आउँछ जब कसैले काम गर्न सक्दैन। म संसारमा रहन्जेल म संसारको ज्योति हुँ।
यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो। अनि उहाँले त्यसलाई भन्नुभयो,
जाऊ सिलोआमको,
जसको अर्थ हो पठाइएको,
तलाउमा गएर पखाल।
त्यसले गएर पखाल्यो र देख्ने भएर फर्क्यो। त्यसका छिमेकीहरू र त्यसलाई भिख मागेको देख्नेहरूले भने,
बसेर भिख माग्ने मान्छे के यही होइन?
कसै कसैले भने,
यो त्यही हो।
अरूले भने,
होइन, यो त्यही जस्तो देखिन्छ।
त्यसले भन्यो,
म त्यही हो।
तब तिनीहरूले त्यसलाई सोधे,
तेरा आँखा कसरी खुले त?
त्यसले जवाफ दियो,
येशू भन्ने एउटा मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, सिलोआममा जाऊ र पखाल। तब गएर मैले पखाले र म देख्ने भए।
तिनीहरूले त्यसलाई भने,
तिनी कहाँ छन् त?
त्यसले भन्यो,
म जान्दिन।
अघि अन्धो हुने त्यस मान्छेलाई तिनीहरूले फरिसीहरू कहाँ ल्याए। जुन दिन येशूले माटोको लेप बनाएर त्यसका आँखा खोलिदिनु भएको थियो त्यो सबात दिन थियो। फरिसीहरूले त्यसलाई सोधे,
त कसरी देख्ने भइस्?
त्यसले तिनीहरूलाई भन्यो,
उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनु भयो अनि मैले पखाले र देख्ने भए।
फरिसीहरू मध्ये कुनै कुनैले भने,
त्यो मानिस परमेश्वरबाट आएको होइन, किनकि त्यसले सबात दिन पालन गर्दैन।
तर अरूहरूले भने,
कसरी पापी मानिसले यस्ता चिन्हहरू गर्न सक्दछ?
र तिनीहरूका बीचमा फाटो हुन गयो। तिनीहरूले त्यस अन्धालाई फेरि सोधे,
उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा त के भन्छस्?
त्यसले जवाफ दियो,
उहाँ अगमवक्ता हुनुहुन्छ।
दृष्टि पाउने मानिसका आमा बाबुलाई बोलाएर नसोधुन्जेल यहुदीहरूले त्यो अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेनन्। तब तिनीहरूले उनीहरूलाई सोधे,
के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मेको थियो भनी तिमीहरू भन्छौ? त अब कसरी त्यो देख्न सक्ने भयो?
त्यसका आमा बाबुले तिनीहरूलाई भने,
हामी जान्दछौ यो हाम्रो छोरो हो र अन्धो जन्मेको थियो, तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौ,
अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौ। यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्, आफ्नो विषयमा त्यो आफै बोल्नेछ।
त्यसका आमा बाबुले यी कुरा भने किनकि उनीहरू यहुदीहरूदेखि डराउँथे, किनभने कसैले उहाँलाई ख्रिस्ट भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकाल्नुपर्छ भनी यहुदीहरू अघि नै सहमत भएका थिए। यसै कारण त्यसका आमा बाबुले भने,
यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।
तब तिनीहरूले त्यस अन्धो मानिसलाई दोस्रो पल्ट बोलाएर भने,
परमेश्वरलाई महिमा दे, हामी जान्दछौ यो मान्छे पापी हो।
त्यसले जवाब दियो,
उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न म जान्दिन, एउटै कुरा मात्र म जान्दछु कि म अन्धो थिए तर अब देख्दछु।
तब तिनीहरूले त्यसलाई भने,
उसले तलाई के गर्यो, उसले तेरा आँखा कसरी खोलिदियो?
त्यसले तिनीहरूलाई जवाब दियो,
मैले तपाईँहरूलाई अघि नै भनिसके तर तपाईँहरूले सुन्नु भएन, अब फेरि किन सुन्न चाहनुहुन्छ? तपाईँहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ कि कसो?
तिनीहरूले त्यसलाई गाली गर्दै भने,
त पो उसको चेला होस्, तर हामी त मोसाका चेला हौ, हामीलाई थाहा छ मोसासँग परमेश्वरले बोल्नु भएको थियो, तर हामीलाई थाहा छैन यो मानिस चाहिँ कहाँको हो।
त्यस मानिसले जवाब दिए तिनीहरूलाई भन्यो,
कस्तो विचित्र कुरो, उहाँ कहाँबाट आउनु भएको हो तपाईँहरू जान्नुहुन्न, तर मेरा आँखा उहाँले खोलिदिनु। हामी जान्दछौ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ। संसार सुरु भएदेखि यसो जन्मैको अन्धका आँखा कसैले खोलिदिएको कुरा कहिले सुनेन। यदि यी मानिस परमेश्वरबाट नआउनु भएको भए उहाँले केही गर्न सक्नु हुने थिएन।
तिनीहरूले त्यसलाई जवाब दिए भने,
त बिल्कुलै पापमा जन्मेको थिइस् र के अब त हामीलाई सिकाउन चाहन्छस्?
अनि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए। तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो र त्यसलाई भेट्टाएर भन्नुभयो,
के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?
त्यसले जवाब दिए भन्यो,
प्रभु उहाँ को हुनुहुन्छ, म उहाँमाथि विश्वास गर्नेछु।
येशूले त्यसलाई भन्नुभयो,
तिमीले उसलाई देखेका छौ अनि तिमीसँग बोल्ने उही नै हो।
तब त्यसले भन्यो,
प्रभु म विश्वास गर्दछु,
र त्यसले उहाँलाई दण्डवत गर्यो। अनि येशूले भन्नुभयो,
म न्यायको लागि संसारमा आए कि नदेख्नेहरू देखुन् र देख्नेहरू चाहिँ अन्धा हुन्।
यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरू मध्ये कुनै कुनैले उहाँलाई भने,
के हामी पनि अन्धा हौ त?
येशूले तिनीहरूलाई भन्नुभयो,
तिमीहरू अन्धा भए त पापको दोषी हुने थिएनौ, तर तिमीहरू हामी देख्छौ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।
युहन्ना अध्याय 10।
साँच्चै म तिमीहरूलाई भन्छु, जो भेडा गोठको ढोकाबाट भित्र पस्दैन तर अर्को पट्टिबाट चढेर पस्छ त्यो चाहिँ चोर र डाकु हो, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। ढोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काडी काडी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसक्छ, ऊ तिनीहरूका अघि अघि हिँड्छ र भेडाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको स्वर चिन्छन्। तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन्, तर त्यसदेखि भाग्नेछन्, किनभने अपरिचित व्यक्तिको स्वर तिनीहरूले चिन्दैनन्।
येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु, भेडाहरूको ढोका मै हुँ। म भन्दा अघि आउने सबै चोर र डाकुहरू हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। ढोका म नै हुँ। यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कामा चर्न पाउनेछ। चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठालो जस्तो होइन। त्यसले त बुवासालाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ र बुवासाले भेडाहरूलाई गाँजी लैजान्छ र तितर बितर पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ म पितालाई चिन्छु अनि म भेडाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु। मेरा अरू भेडा छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछ। पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।
यी वचनका कारणले यहुदीहरूमा फेरि मतभेद भयो। तिनीहरू मध्ये धेरैले भन्दथे,
यसलाई भूत लागेको छ र यो बौलाएको छ, तिमीहरू यसको कुरा किन सुन्छौ?
अरूहरूले भन्दथे,
भूत लागेको मानिसको कुरा यस्तो हुँदैन, के भूतले अन्धाका आँखा खोल्न सक्दछ र?
यरुसलेममा मन्दिर समर्पणको चाड थियो, यो हिउँदको समय थियो। येशु मन्दिरभित्र सोलोमनको दलानमा टहलिरहनु भएको थियो। यहुदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे,
कहिलेसम्म तपाईँ हामीलाई दोधारमा राख्नुहुन्छ? तपाईँ ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्।
येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
मैले तिमीहरूलाई भनिसकेको छु तर तिमीहरू विश्वास गर्दैनौ। मेरा पिताको नाउँमा जे काम म गर्दछु तिनैले मेरो गवाही दिन्छन्, तर तिमीहरू विश्वास गर्दैनौ किनभने तिमीहरू मेरा भेडा मध्येका होइनौ। मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन। मेरा पिताले ती मलाई दिनुभएको छ, उहाँ सबैभन्दा महान हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लाने छैन। मेरा पिताले ती मलाई दिनुभएको छ, उहाँ सबैभन्दा महान हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लाने छैनन्। पिता र म एक हौ।
यहुदीहरूले उहाँलाई हानौ भने फेरि ढुङ्गा उठाए। येशूले तिनीहरूलाई भन्नुभयो,
मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाए, ती मध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ?
यहुदीहरूले उहाँलाई जवाब दिए,
असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौ, तर ईश्वर निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ।
येशूले तिनीहरूलाई जवाब दिनुभयो,
के तिमीहरूको व्यवस्थामा यसो लेखिएको छैन, मैले भने तिमीहरू देवहरू हौ? यदि जस कहाँ परमेश्वरको वचन आयो तिनीहरू देवहरू कहलाइन्छन् भने धर्मशास्त्र भङ्ग हुन सक्दैन। पिताले पवित्र तुल्याएर संसारमा पठाउनु भएको व्यक्तिले म परमेश्वरको पुत्र हुँ भन्दा कसरी ईश्वर निन्दा हुन्छ? यदि मैले मेरा पिताका काम गरेको छैन भने म माथि विश्वास नगर, तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू म माथि विश्वास गर्दैनौ भने यी कामहरूमाथि विश्वास गर र तिमीहरूले थाहा पाउन सक्नेछौ र बुझ्नेछौ कि पिता ममा हुनुहुन्छ र म पितामा छु।
तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनु भयो अनि उहाँ फेरि यर्दन पारी त्यस ठाउँमा जानुभयो जहाँ यहुन्नाले पहिले बप्तिस्मा दिने गर्थे र उहाँ त्यहीँ बस्नुभयो। धेरै मानिसहरू उहाँ कहाँ आउन लागे र तिनीहरूले भने,
यहुन्नाले कुनै चिन्हहरू गरेनन्, तर यहुन्नाले यिनको विषयमा जे जति भनेका थिए त्यो सत्य रहेछ।
अनि त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे।
युहन्ना अध्याय 11।
लाजरस नामको एकजना मानिस बिरामी भएका थिए। तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए। प्रभुलाई अत्तर लाइदिएर उहाँका पाउ आफ्नो कपालले पुछिदिने मरियम यिनै थिइन्। यिनकै भाइ लाजरस बिरामी थिए। यी दुई दिदीहरूले येशू कहाँ येशू भनी समाचार पठाए,
प्रभु जसलाई तपाईँ माया गर्नुहुन्छ तिनी बिरामी छन्।
तर यो सुनेर येशूले भन्नुभयो,
यस बिमारीले मृत्युमा पुर्याउँदैन, तर यो परमेश्वरको महिमाको निम्ति हो, ताकि यसद्वारा परमेश्वरका पुत्रको महिमा होस्।
येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई माया गर्नुहुन्थ्यो, तापनि लाजरस बिरामी छन् भन्ने सुनेर उहाँ जहाँ हुनुहुन्थ्यो अझ दुई दिन त्यही बस्नुभयो। त्यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो,
लौ अब हामी फेरि यहुदिया फर्केर जाउँ।
चेलाहरूले उहाँलाई भने,
रब्बी, भर्खरै मात्र यहुदियाले तपाईँलाई ढुङ्गाली हान्न खोजे थे, र के फेरि तपाईँ त्यही जानुहुन्छ?
येशूले जवाब दिनुभयो,
के दिनमा 12 घन्टा हुँदैनन् र दिनमा हिँडुल गर्नेलाई ठेस लाग्दैन, किनभने तिनले यस संसारको ज्योति देख्दछन्, तर राति हिँडुल गर्नेलाई ठेस लाग्छ, किनभने त्यस मान्छेमा उज्यालो हुँदैन।
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो,
हाम्रा मित्र लाजरस निन्द्रामा परेका छन्, तर तिनलाई निन्द्राबाट बिउजाउन म त्यहाँ जान्छु।
चेलाहरूले उहाँलाई भने,
प्रभु, तिनी निन्द्रामा परेका छन् भने तिनी निको हुनेछ।
येशूले तिनको मृत्युको विषयमा भन्नुभएको थियो, तर तिनीहरूले चाहिँ स्वाभाविक निद्राको विषयमा भन्नुभएको हो भन्ठाने। येशूले तिनीहरूलाई स्पष्ट भनिदिनुभयो,
लाजरस मरेका छन्, तिमीहरूले विश्वास गर भनेर तिमीहरूका खातिर म त्यहाँ नभएकोमा खुसी छु, जे भए तापनि हामी तिनी कहाँ जाउँ?
तब दिदुमस भनिने थोमाले आफ्ना सङ्गी चेलाहरूलाई भने,
लौ हामी पनि जाउँ र उहाँसँगै मरौँ।
जब येशु आइपुग्नु भयो तब लाजरसलाई चिहानमा राखेको 4 दिन भइसकेको थाहा पाउनुभयो। बेथानिया यरुसलेमदेखि नजिकै प्राय 3 किलोमिटरको दूरीमा थियो। धेरै यहुदीहरू मार्था र मरियम कहाँ तिनका भाइको विषयमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए। येशु आइरहनु भएको छ भन्ने सुनेर मार्था गइन् र उहाँलाई भेटिन्, तर मरियम घरैमा बसिरहिन्। तब मार्थाले येशुलाई भनिन्,
प्रभु, तपाईँ यहाँ हुनुहुँदो त मेरो भाइ मर्ने थिएन, तर अब पनि म जान्दछु तपाईँले परमेश्वरसँग जे माग्नुहुन्छ परमेश्वरले तपाईँलाई दिनुहुनेछ।
येशूले तिनलाई भन्नुभयो,
तिम्रो भाइ फेरि जीवित हुनेछ।
मार्थाले उहाँलाई भनिन्,
म जान्दछु कि त्यो अन्तका दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछ।
येशूले तिनलाई भन्नुभयो,
पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। के तिमी यो विश्वास गर्छौ?
तिनले उहाँलाई भनिन्,
हो प्रभु, म विश्वास गर्दछु तपाईँ संसारमा आउनुहुने ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ।
यति भनेर तिनी गइहालिन् र आफ्नी बहिनी मरियमलाई बोलाएर सुटुक्क भनिन्,
गुरुजी आइपुग्नु भयो र तिमीलाई बोलाउँदै हुनुहुन्छ।
यो सुनेर मरियम झट्टै उठेर उहाँ कहाँ गइन्। त्यस बेलासम्म येशू गाउँमा आइपुग्नु भएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्। घरमा तिनलाई सान्त्वना दिन आएका यहुदीहरूले मरियम झट्टै उठेर बाहिर गएकी देखेर तिनी त्यो चिहानमा रुन गएकी हुन् भन्ठानेर तिनको पछि लागे। जब मरियम येशु हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तब येशु भन्दै तिनी उहाँका पाउमा परिन्,
हे प्रभु, तपाईँ यहाँ हुनुहुँदा त मेरो भाइ मर्ने थिएन।
जब येशुले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहुदीहरू पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा ज्यादै व्याकुल हुनुभयो अनि अति दुखित हुनुभयो। उहाँले तिनीहरूलाई सोध्नुभयो,
तिमीहरूले तिनलाई कहाँ राखेका छौ?
तिनीहरूले उहाँलाई भने,
प्रभु, आएर हेर्नुहोस्।
येशु रुनुभयो, यसकारण यहुदीहरूले भने,
हेर, उहाँले तिमीलाई कति माया गर्नुहुन्छ।
तर कुनै कुनैले भने,
के अन्धाका आँखा खोलिदिने तिनले यस मानिसलाई पनि मर्न देखि बचाउन सक्नु थिएनन् र?
तब येशु फेरि ज्यादै व्याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो, त्यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो। येशूले भन्नुभयो,
ढुङ्गो हटाओ।
मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्,
हे प्रभु, यस बेलासम्म त त्यो गनाउन लागिसक्यो होला, किनकि त्यो मरेको 4 दिन भइसक्यो।
येशूले तिनलाई भन्नुभयो,
के मैले तिमीलाई भनेको होइन, तिमीले विश्वास गर्यो भने परमेश्वरको महिमा देख्नेछौ।
तिनीहरूले ढुङ्गो हटाए अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो,
हे पिता, म तपाईँलाई धन्यवाद दिन्छु किनकि तपाईँले मेरो बिन्ती सुन्नुभयो। म जान्दथे कि तपाईँले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर यहाँ उभिएका भिडको खातिर मैले यो भनेको हुँ, ताकि तपाईँले मलाई पठाउनु भएको हो भने तिनीहरूले विश्वास गरू।
अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च स्वरले कराउनु भयो,
लाजरस, बाहिर निस्किआऊ।
त्यो मृत मानिस त्यसको हात खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेरिएकैमा बाहिर निस्कि आयो। येशूले तिनीहरूलाई भन्नुभयो,
त्यसको बन्धन खोलिदियो र त्यसलाई जान देऊ।
मरियम कहाँ आएका धेरै यहुदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्वास गरे, तर तिनीहरूमध्ये कोही चाहिँ फरिसीहरू कहाँ गए र येशूले गर्नुभएका कामहरू बताइदिए। तब मुख्य पुजारीहरू र फरिसीहरूले महासभाका सदस्यहरूलाई बोलाए र तिनलाई भने,
अब हामी के गरौँ, किनभने यस मानिसले त धेरै चिन्हहरू गरिरहेछ, यसलाई यसै छोडिदिउँ भने सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरूले आएर हाम्रो पवित्र स्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन्।
तर तिनीहरूमध्ये एकजना कैयाफा, जो त्यस वर्षका प्रधान पुजारी थिए, उनले तिनीहरूलाई भने,
तिमीहरू केही पनि जान्दैनौ, समस्त राष्ट्र नष्ट हुनुभन्दा बरु जनताको निम्ति एकजना मानिस मर्नु माने तिमीहरूको कल्याण छ भने तिमीहरू बुझ्दैनौ।
यो तिनले आफ्नै तर्फबाट भनेका होइनन्, तर त्यस वर्षका प्रधान पुजारी भएका हुनाले राष्ट्रको निम्ति येशु मर्नुपर्छ भन्ने अगमबानी बोलेका हुन्। राष्ट्रको निम्ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपष्ट भएका परमेश्वरका सन्तानलाई एकसाथ जम्मा गर्नलाई यो भनिएको थियो। यसैले त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मत्तो गरे। यसै कारण येशू फेरि यहुदीहरूका बीचमा खुल्लम खुल्ला हिँडुल गर्नु भएन, तर त्यहाँबाट उजाड स्थानको नजिकमा रहेको एफ्राइम भन्ने सहरमा जानुभयो र त्यहाँ चेलाहरूसँग बस्नुभयो। यहुदीहरूको निस्तार चाड नजिकै थियो र गाउँ गाउँबाट धेरैजना आफू आफूलाई शुद्ध पार्न भनी निस्तार चाडको आरम्भ हुन अघि यरुसलेममा गए। तब तिनीहरूले येशूलाई खोजे अनि तिनीहरू मन्दिरमा खडा हुँदा आपसमा भन्न लागे,
तिमीहरूलाई कस्तो लाग्छ, के उनी चाडमा आउलान्?
मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाहा पाए खबर गर्नु भन्ने आज्ञा दिएका थिए।
युहन्ना अध्याय 12।
निस्तार चाडको छ दिन अघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो। तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा टहल गर्थिन् अनि लाजरस चाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एकजना थिए। तब मरियमले आधा लिटर जति किमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन् अनि उहाँका पाउ आफ्ना केशले पुछिन् र अत्तरको बास्नाले घर भरियो। तर उहाँका चेलाहरूमध्ये एकजना अर्थात् उहाँलाई पक्राउन खोज्ने यहुदा इस्करियोतले भन्यो,
यो अत्तर 300 चाँदीका सिक्कामा बेचेर त्यो रकम गरिबहरूलाई दिए हुँदैन थियो, तर त्यसले गरिबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि त्यो चोर थियो र पैसाको थैलो त्यसैले राख्थ्यो अनि त्यहाँबाट चोर्ने गर्थ्यो।
येशूले भन्नुभयो,
यिनलाई केही नभन, मेरो दफन दिनको लागि यिनलाई त्यो राखी छोड्न देऊ, किनभने गरिबहरू सधैँ तिमीहरूसँग हुन्छन् तर म त सधैँ तिमीहरूसँग हुन्न।
यहुदीहरूको एउटा ठूलो भिडले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो र येशूको खातिरमा मात्र होइन तर उहाँले मृतकबाट जीवित पार्नु भएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए। यसैले मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे, किनभने तिनैले गर्दा यहुदीहरू मध्ये धेरैजना छुट्टिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए। भोलिपल्ट चाडमा आउने ठूलो भिडले येशू यरुसलेममा आउँदै हुनुहुन्छ भन्ने सुन्यो र मानिसहरू खजुरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के।
होसन्ना भन्ने परम प्रभुको नाउँमा आउने इसरायलका राजा,
अनि गधाको एउटा बछेरो भेटाएर येशू त्यसमाथि चढ्नुभयो जस्तो लेखिएको छ,
सियोनकी छोरी न डराऊ, हेर तिम्रा राजा गधाको बछडामाथि सवार भएर आउँदै हुनुहुन्छ।
यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्, तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे। उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भिडका मानिसहरूले उहाँको गवाही दिइ नै रहे। उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भिड उहाँलाई भेट्न गएको थियो। फरिसीहरूले तब एक अर्कालाई भन्न लागे,
हेर तिमीहरूबाट केही हुने होइन, देख्दैछौ संसारै त्यसको पछि लागिसक्यो।
चाडमा आराधना गर्न जानेहरू मध्ये कोही कोही ग्रीकहरू पनि थिए। तिनीहरू गालिलको बेतसेदा निवासी फिलिप कहाँ आएर यसो भनेर बिन्ती गरे,
हजुर हामी यसोलाई भेट्न चाहन्छौ।
फिलिपले गएर अन्द्रियासलाई भने र अन्द्रियास र फिलिप गएर येशूलाई भने। येशूले तिनीहरूलाई जवाब दिनुभयो,
मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एक्लो रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ। कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ। अब मेरो प्राण व्याकुल भएको छ र म के भनौँ, हे पिता मलाई यस घडीबाट बचाउनुहोस्। होइन, यसै कारणले नै म यस घडीसम्म आइपुगेको छु। हे पिता तपाईँका नाउँको महिमा गर्नुहोस्।
तब स्वर्गबाट यस्तो एउटा आवाज आयो,
मैले त्यो महिमा गरेको छु र फेरि गर्नेछु।
त्यहाँ खडा भएको भीडले यो सुनेर भन्यो,
यो मेघ गर्जन हो।
अरूहरूले भने,
स्वर्गदूत उनीसँग बोलेका हुन्।
येशूले जवाब दिनुभयो,
यो आवाज मेरो निम्ति भएको होइन तर तिमीहरूका निम्ति हो। अब यस संसारको न्याय हुन्छ, यस संसारको शासक बाहिर फारिनेछ, अनि जब म पृथ्वीबाट उचालिन्छु म सबै मानिसलाई आफूतिर खिच्नेछु।
उहाँको मृत्यु कुन प्रकारले हुने हो सो संकेत दिनलाई उहाँले यसो भन्नुभएको थियो। भिडले उहाँलाई सोध्यो,
ख्रिस्ट सदा सर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौँ, तपाईँ कसरी भन्न सक्नुहुन्छ मानिसको पुत्र उचालिनै पर्छ? यो मानिसको पुत्र चाहिँ को हो?
येशूले तिनीहरूलाई भन्नुभयो,
आज अलि बेरसम्म ज्योति तिमीहरूसँग छ, ज्योति तिमीहरूसँग छौन्जेल हिँडुल गर ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। कोही अन्धकारमा हिँडुल गर्छ भने त्यसले आफू कहाँ गइरहेछु सो थाहा पाउँदैन। जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हो।
यी कुरा भन्नुभएपछि येशू त्यहाँबाट जानुभयो र तिनीहरूबाट लुकेर बस्नुभयो। उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो कि यसैया अगमवक्ताको वचन पूरा होस्,
हे परम प्रभु हाम्रो सन्देश कसले विश्वास गर्यो अनि परम प्रभुको बाहुबल कसलाई प्रकट गरियो?
यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यसैयाले फेरि यसो भनेका छन्,
उहाँले तिनीहरूका आँखा बन्द गरिदिनु भएको छ र तिनीहरूका हृदय कठोर पारिदिनु भएको छ, यसरी तिनीहरूले आँखा नदेखुन् अनि हृदयले नबुझुन्, नत्र त तिनीहरू फर्कने छन् र मैले तिनीहरूलाई निको पार्नु पर्छ।
यसैयाले यी कुरा भने किनकि तिनले उहाँको महिमा देखे र उहाँको विषयमा भने। तरै पनि शासकहरू मध्ये धेरैले उहाँमाथि विश्वास गरे, तर फरिसीहरूको डरले गर्दा र तिनीहरूले सभाघरबाट निकालिदिन्छन् भन्ने डरले त्यो स्वीकार गरेनन्, किनभने परमेश्वरको प्रशंसा भन्दा मानिसको प्रशंसा तिनीहरू बढी रुचाउँथे। येशूले उच्च स्वरले भन्नुभयो,
मलाई विश्वास गर्नेले मलाई होइन तर मलाई पठाउनु हुनेमाथि विश्वास गर्दछ। जसले मलाई देख्दछ त्यसले मलाई पठाउनु हुनेलाई देख्दछ। म संसारमा ज्योति भएर आएको छु ताकि म माथि विश्वास गर्ने अन्धकारमा नरहोस्। कसैले मेरा वाणी सुन्छ र ती पालन गर्दैन भने म त्यसको न्याय गर्दिन, किनभने म संसारको न्याय गर्न आएको होइन तर संसारलाई बचाउन आएको हुँ। मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एउटा न्यायाधीश छन्, जो वचन मैले बोले त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ, किनभने मैले आफ्नै तर्फबाट बोलिन तर मैले के भन्नु पर्ने हो र के बोल्नु पर्ने हो मलाई पठाउनु हुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ। म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, यसकारण म जे बोल्दछु पिताले मलाई भन्नुभए अनुसार बोल्दछु।
युहन्ना अध्याय 13।
निस्तार चाडको अघि यस संसारबाट विदा भएर पिता कहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो। अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्य समय प्रेम गर्नुभयो। अनि बेलुकीको भोजनको बेला दिया बलसले सिमोनको छोरो यहुदा इस्करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो। पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ र उहाँ परमेश्वरको तर्फबाट आउनु भएको हो र परमेश्वर कहाँ नै जाँदै हुनुहुन्छ भन्ने कुरा येशूले जान्नु हुँदथ्यो। अनि उहाँ भोजनबाट उठ्नुभयो र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेर्नुभयो। तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो र आफूले बेरेको तौलियाले तिनीहरूका गोडा पुस्न लाग्नुभयो। जब उहाँ सिमोन पत्रुस कहाँ आउनुभयो, तिनले उहाँलाई भने,
प्रभु के तपाईँले मेरा गोडा धुने?
येशूले तिनलाई जवाब दिनुभयो,
म के गर्दैछु तिमी अहिले जान्दैनौ तर पछि बुझ्नेछौ।
पत्रुसले उहाँलाई भने,
तपाईँले मेरा गोडा कहिल्यै धुनुहुने छैन।
येशूले तिनलाई जवाब दिनुभयो,
मैले धोइदिइन भने त मसित तिम्रो केही हिस्सा हुने छैन।
सिमोन पत्रुसले उहाँलाई भने,
हे प्रभु, मेरा गोडा मात्र होइन तर मेरा हात र शिर समेत धोइदिनुहोस्।
येशूले तिनलाई भन्नुभयो,
नुहाइ सकेको मानिसलाई गोडा बाहेक अरू केही धुनु पर्दैन, त्यो सम्पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ तर सबै त होइन,
किनभने उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नु भएको थियो। यसै कारण उहाँले भन्नुभएको थियो,
तिमीहरू सबै शुद्ध छैनौ।
तिनीहरूका गोडा धोइसकेपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो,
के तिमीहरू जान्दछौ मैले तिमीहरूका निम्ति के गरे? तिमीहरू मलाई गुरु र प्रभु भन्दछौ, त्यो तिमीहरू ठिकै भन्दछौ, किनभने म उही हुँ। यदि तिमीहरूका प्रभु र गुरु भइकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काका गोडा धुनु पर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूका निम्ति गरे तिमीहरूले पनि त्यसै गर। साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिक भन्दा ठुलो हुँदैन अनि खबर लाने खबर पठाउने भन्दा ठुलो हुँदैन। यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने तिमीहरू धन्य हुनेछौ। मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइन, मैले कसलाई छानेको हुँ तिनलाई म चिन्छु, तर धर्मशास्त्र पूरा होस् भनेर यो भयो कि मेरै रोटी खानेले म माथि आफ्नो लात उठायो। यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्दछु, ताकि जब त्यो हुन आउँछ म उही नै हुँ भनेर तिमीहरूलाई विश्वास होस्। साँच्चै म तिमीहरूलाई भन्दछु, जसलाई म पठाउँदछु उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनु हुनेलाई ग्रहण गर्दछ।
यी कुरा भनेपछि येशू आत्मामा व्याकुल हुनुभयो र उहाँले गवाही दिए भन्नुभयो,
साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ।
उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक अर्कालाई हेराहेर गरे। उहाँका चेलाहरू मध्ये येशूले प्रेम गर्नुहुने चेला चाहिँ येशूको छातीमा अडेस लागिरहेका थिए। तब सिमोन पत्रुसले तिनलाई इसारा गरेर सोधे,
उहाँले यो कसको विषयमा भन्नुभएको हो?
येशूको छातीमा त्यसरी अडेस लागेर नै तिनले उहाँलाई सोधे,
प्रभु त्यो को हो?
येशूले जवाब दिनुभयो,
जसलाई म रोटीको टुक्रा चोपेर दिन्छु त्यो त्यही हो।
तब उहाँले रोटीको टुक्रा चोप्नुभयो र निकालेर सिमोनको छोरो यहुदा इस्करियोतलाई दिनुभयो। रोटीको टुक्रा लिएपछि शैतान त्यसभित्र पस्यो। तब येशूले त्यसलाई भन्नुभयो,
तिमीलाई जे गर्नु छ सो चाँडै गरिहाल।
तर उहाँले किन त्यसलाई येशू भन्नुभयो भनी भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्, किनभने कसै कसैले यो सोचे कि यहुदासँग पैसाको थैलो छ, यसैले येशूले त्यसलाई चाडको निम्ति चाहिएको सामग्री किनोस् अथवा त्यसले गरिबहरूलाई केही दियोस् भन्नुभएको हो। तब रोटीको टुक्रा लिएपछि यहुदा इस्करियोत तुरुन्तै बाहिर निस्किहाल्यो। त्यस बेला रात परेको थियो। जब त्यो बाहिर गयो तब येशूले भन्नुभयो,
अब मानिसको पुत्र महिमित भएको छ र परमेश्वर उसमा महिमित हुनु भएको छ। यदि परमेश्वर उसमा महिमित हुनु भएको छ भने परमेश्वरले आफैमा उसलाई महिमित पार्नुहुनेछ अनि उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ। साना बालक हो, केही बेरसम्म म तिमीहरूसँग छु, तिमीहरूले मलाई खोज्नेछौ। र जसो मैले यहुदीहरूलाई भने, अब तिमीहरूलाई पनि म भन्दछु, जहाँ म गइरहेछु तिमीहरू आउन सक्दैनौ। एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।
सिमोन पत्रुसले उहाँलाई भने,
हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ?
येशूले जवाफ दिनुभयो,
म जहाँ गइरहेछु तिमी अहिले मलाई पछ्याउन सक्दैनौ, तर पछि त तिमीले मलाई पछ्याउने छौ।
पत्रुसले उहाँलाई भने,
प्रभु, म किन अहिले नै तपाईँलाई पछ्याउन सक्दिन? तपाईँको निम्ति म आफ्नो प्राण दिनेछु।
येशूले जवाफ दिनुभयो,
के तिमी आफ्नो प्राण मेरो निम्ति दिनेछौ? साँच्चै म तिमीलाई भन्छु, तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्म भाले बाँच्ने छैन।
युहन्ना अध्याय 14।
तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ।
थोमाले उहाँलाई भने,
हे प्रभु,
तपाईँ कहाँ जाँदै हुनुहुन्छ हामी जान्दैनौ, तब हामीले बाटो कसरी चिन्ने?
येशूले तिनलाई भन्नुभयो,
बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियौ, अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ।
फिलिपले उहाँलाई भने,
हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ।
येशूले तिनलाई भन्नुभयो,
फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्? म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन बाणी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन, तर ममा बास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्नेछ र तीभन्दा ठुला काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। तिमीहरूले मेरो नाउँमा जे सुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म गरिदिनेछु। तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ, र म पितासँग विन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न ता देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। म तिमीहरूलाई टुहुरा छोड्ने छैन, म तिमीहरू कहाँ आउनेछु। अब केही समयपछि संसारले मलाई कहिल्यै देख्ने छैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन तिमीहरूले जान्नेछौ कि म मेरा पितामा छु र तिमीहरू ममा र म तिमीहरूमा छु। मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ, म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु।
यहुदाले इस्करियोत चाहिँ होइन उहाँलाई भने,
प्रभु, तपाईँले के भन्नुभएको, तपाईँ आफैलाई हामीमा प्रकट गर्नुहुन्छ र संसारलाई चाहिँ होइन?
येशूले तिनलाई जवाब दिए भन्नुभयो,
जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यस कहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ। मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्छौ त्यो मेरो होइन, तर मलाई पठाउनु हुने पिताको हो। यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ, तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। मैले तिमीहरूलाई म गइरहेछु र तिमीहरू कहाँ आउँछु भनेको तिमीहरूले सुन्यौ, तिमीहरूले मलाई प्रेम गरेका भए म पिता कहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउने थियौ, किनकि पिता म भन्दा महान हुनुहुन्छ। अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु र जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक, म तिमीहरूसँग अब धेरै बोल्ने छैन किनभने यस संसारको शासक आइरहेछ, त्यसको म माथि केही शक्ति छैन, तर म पितालाई प्रेम गर्दछु र जस्तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोही बमोजिम गर्दछु भने संसारले जानोस्। उठ, हामी यहाँबाट जाउँ।
युहन्ना अध्याय 15।
साँचो दाहको बोट म हुँ र मेरा पिता किसान हुनुहुन्छ, ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन बढी फल फलोस् भनी उहाँले छिवल्नुहुन्छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ, ममा रहो र म तिमीहरूमा रहन्छु, जसरी हाँगा दाहको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। दाहको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ, यदि कोही ममा रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ, यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। तिमीहरू ममा रह्यो भने र मेरा कुरा तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ, तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यो भने यसैमा मेरा पिताको महिमा हुनेछ। पिताले जसरी मलाई प्रेम गर्नुभएको छ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहो, यदि मेरा आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु ती तिमीहरूले गर्यो भने तिमीहरू मेरा मित्र हौ, अबदेखि म तिमीहरूलाई नोकर भन्दिन, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु किनभने जे मैले मेरा पिताबाट सुने मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्, यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। म तिमीहरूलाई यो आज्ञा दिँदछु कि तिमीहरूले एक अर्कालाई प्रेम गर। यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ, तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले तिमीहरूलाई भनेको वचन याद राख, नोकर घरको मालिक भन्दा ठूलो हुँदैन, तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउने छन्, तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्, तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिनीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्दैनन्, म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुने थिएनन्, तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन। जसले मलाई घृणा गर्दछ त्यसले मेरा पितालाई पनि घृणा गर्दछ, यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिएनन्, तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्, तर व्यवस्थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, तिनीहरूले मलाई बिना कारण घृणा गरे। जब सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरू कहाँ पठाइदिनेछु, अर्थात् सत्यका आत्मा जो पिताबाट आउनुहुन्छ उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ। तिमीहरू सुरुदेखि नै मेरो साथ रहेका हुनाले तिमीहरू पनि मेरा साक्षी हौ।
योहन्ना अध्याय 16।
तिमीहरूले ठोकर नखाऊ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ। तिनीहरूले यी काम गर्नेछन् किनभने तिनीहरूले पितालाई चिनेका छैनन् र मलाई पनि चिन्दैनन्। तर यी कुरा मैले तिमीहरूलाई बताएको छु कि जब त्यो समय आउँछ तब तिमीहरूलाई के भनेथे सो तिमीहरूलाई स्मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिन किनकि म तिमीहरूसँग थिएँ। अब म मलाई पठाउनु हुने कहाँ गइरहेछु तर तपाईँ कहाँ जाँदै हुनुहुन्छ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ। तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु। अनि जब उहाँ आउनुहुन्छ उहाँले संसारलाई पाप धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्। धार्मिकताको विषयमा किनभने म पिता कहाँ जान्छु र तिमीहरू मलाई फेरि देख्ने छैनौ। र न्यायको विषयमा किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ। मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन् तर अहिले तिमीहरू ती कुरा सहन सक्दैनौ। जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। जे जति पितासँग छन् ती मेरा हुन्, यसै कारण मैले भने जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। अलि बेर पछि तिमीहरूले मलाई फेरि देख्ने छैनौ अनि अलि बेर पछि मलाई फेरि देख्नेछौ।
तब उहाँका कुनै कुनै चेलाहरूले एक अर्कालाई भने,
उहाँले हामीहरूलाई यो भन्नु भएको के हो?
अलि बेर पछि तिमीहरू मलाई देख्ने छैनौ अनि फेरि अलि बेर पछि तिमीहरू मलाई देख्नेछौ र किनकि म पिता कहाँ गइरहेछु।
तिनीहरूले भने,
उहाँले अलि बेर भन्नुभएको के हो? हामी जान्दैनौ उहाँ के भन्दै हुनुहुन्छ।
तिनीहरूले उहाँलाई सोध्ने इच्छा गर्दैछन् भन्ने येशूलाई थाहा भयो र उहाँले भन्नुभयो,
अलि बेर पछि तिमीहरू मलाई देख्ने छैनौ अनि अलि बेर पछि मलाई देख्नेछौ भन्ने कुराको अर्थ के हो भन्ने विषयमा के तिमीहरू आपसमा बहस गरिरहेछौ? साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरू रुनेछौ र बिलाप गर्नेछौ तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ। बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ किनभने तिनको बेला आएको हुन्छ, तर जब तिनले बालक जन्माउँछिन् तब तिनलाई त्यस वेदनाको सम्झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्म भयो भन्ने कुरामा तिनी हर्षित हुन्छन्। यसरी नै अहिले तिमीहरूलाई शोक हुन्छ तर म फेरि तिमीहरूलाई देख्नेछु र तिमीहरूका हृदय आनन्दित हुनेछन् अनि कसैले तिमीहरूको आनन्द तिमीहरूबाट खोज्ने छैन। त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ। साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस्। यी कुरा मैले तिमीहरूलाई दृष्टान्तमा भनेको छु तर समय आइरहेछ जब म तिमीहरूसँग फेरि दृष्टान्तमा बोल्ने छैन तर पिताको विषयमा तिमीहरूलाई स्पष्ट बताउनेछु। त्यो दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ म तिमीहरूका निम्ति पितासँग बिन्ती गरिदिनेछु भनी तिमीहरूलाई भन्दिन किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ। किनकि तिमीहरूले मलाई माया गरेका छौ र म परमेश्वरको तर्फबाट आएँ भनी विश्वास गरेका छौ। म पिताबाट आएँ अनि संसारमा आएको छु र फेरि म संसारलाई छोडेर पिता कहाँ जाँदैछु।
उहाँका चेलाहरूले भने,
अब तपाईँ स्पष्ट बोल्दै हुनुहुन्छ दृष्टान्तमा होइन, अब हामीहरूले बुझ्यौँ तपाईँ सबै कुरा जान्नुहुन्छ अनि तपाईँलाई कसैले सोध्ने आवश्यकता छैन, यसैले हामी विश्वास गर्छौँ कि तपाईँ परमेश्वरबाट आउनु भएको हो।
येशूले तिनीहरूलाई जवाब दिनुभयो,
के तिमीहरू अब विश्वास गर्दछौ? हेर समय आइरहेछ, वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्ट भई आफ्नै ठाउँमा जानेछौ र मलाई एक्लै छोड्नेछौ। तापनि म एक्लो छैन, किनभने पिता मसँग हुनुहुन्छ। मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।
युहन्ना अध्याय 17।
यी कुरा भनिसकेपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो,
हे पिता, समय आइपुगेको छ, तपाईँका पुत्रको महिमा प्रकट गर्नुहोस् र पुत्रले तपाईँको महिमा प्रकट गरोस्, किनकि तपाईँले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईँले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन दियोस्। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमी तुल्याएको छु। अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईँको सम्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। संसारबाट जुन मानिसहरू तपाईँले मलाई दिनुभयो तिनीहरूलाई तपाईँको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईँका थिए अनि तपाईँले तिनीहरू मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। तिनीहरूलाई अब थाहा छ कि तपाईँले मलाई दिनुभएको प्रत्येक कुरा तपाईँबाट आएको हो, किनभने जुन वाणी तपाईँले मलाई दिनुभयो मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईँबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन् अनि तपाईँले मलाई पठाउनु भएको हो भनी तिनीहरूले विश्वास गरेका छन्। म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिन, तर तिनीहरूका निम्ति जसलाई तपाईँले मलाई दिनुभएको छ, किनभने तिनीहरू तपाईँकै हुन्। मेरा सबै जे छन् तपाईँका हुन् र तपाईँका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ, म फेरि संसारमा रहँदिन तर यिनीहरू त संसारमा रहन्छन्। म चाहिँ तपाईँ कहाँ आइरहेछु। पवित्र पिता, तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस् र हामी जस्तै तिनीहरू पनि एक हुन्। जबसम्म म तिनीहरूसँग थिएँ तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राखेँ, तिनीहरूको रक्षा गरेँ, अनि तिनीहरूमध्ये विनाशको छोरा बाहेक अरू कोही नष्ट भएन, किनकि धर्मशास्त्र पुरा हुन आवश्यक थियो। तर अब म तपाईँ कहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्दछु कि तिनीहरूमा मेरो आनन्द पुरा होस्। मैले तिनीहरूलाई तपाईँको वचन दिएँ तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन् जसरी म संसारको होइन। तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिन, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। तिनीहरू संसारका होइनन् जस्तो म पनि संसारको होइन। तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्। तपाईँको वचन सत्य हो। जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यतामा पवित्र होन्। म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिन तर यिनीहरूका सन्देशद्वारा म माथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु कि तिनीहरू सबै एक होन्। हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा त्यसरी तिनीहरू पनि हामीमा होन्। र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस् जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए झैँ तिनीहरू पनि एक होउन्। म तिनीहरूमा अनि तपाईँ ममा र तिनीहरू पूर्ण रूपले एक होउन्। र तपाईँले मलाई पठाउनु भएको हो अनि मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भने संसारले जानोस्। पिता, म इच्छा गर्दछु कि तपाईँले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहन् र मेरो महिमा देखुन्, जुन महिमा संसारको सृष्टि हुन अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईँले मलाई दिनुभएको थियो। धार्मिक पिता, संसारले तपाईँलाई चिन्दैन तर म तपाईँलाई चिन्दछु अनि तपाईँले मलाई पठाउनु भएको हो भने यिनीहरूले जान्दछन्। मैले तपाईँको नाउँ यिनीहरूमा प्रकट गरेँ अनि तपाईँको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहँ।
युहन्ना अध्याय 18।
यी कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोलसापारी जानुभयो। त्यहाँ एउटा बगैँचा थियो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो। उहाँलाई पक्राइदिने यहुदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरै जसो भेला हुनुहुन्थ्यो। तब बत्ती, राको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पुजारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहुदा त्यहाँ आयो। तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशु अघि आउनुभयो र तिनीहरूलाई भन्नुभयो,
तिमीहरू कसलाई खोज्दैछौ?
तिनीहरूले उहाँलाई भने,
नासरतका येशूलाई।
येशूले तिनीहरूलाई भन्नुभयो,
म उही हुँ।
अब उहाँलाई पक्राइदिने यहुदा पनि तिनीहरूसँगै उभिरहेको थियो। जब उहाँले तिनीहरूलाई
म उही हुँ
भन्नुभयो, तब तिनीहरू पछि हटे अनि भुइँमा लोटे। फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो,
तिमीहरू कसलाई खोज्दैछौ?
तिनीहरूले भने,
नासरतका येशूलाई।
येशूले जवाब दिनुभयो,
मैले तिमीहरूलाई भनिहालेँ, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देऊ। तपाईँले मलाई दिनुभएकाहरू मध्ये एउटालाई पनि मैले गुमाइन
भनी उहाँले भन्नुभएको वचन पूरा होस् भनेर यो भयो। सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पुजहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ मालखस थियो। येशूले पत्रुसलाई भन्नुभयो,
तरवार म्यानमा हाल, के पिताले मलाई दिनुभएको कचरा म नपिऊ।
त्यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्तान र यहुदीहरूका पहरेदारहरूले येशूलाई पक्रे र उहाँलाई बाँधे। पहिले तिनीहरूले उहाँलाई हन्नास कहाँ लगे, जो त्यस सालका प्रधान पुजारी कैयाफाका ससुरा थिए। यी तिनै कैयाफा थिए जसले जनताको निम्ति एकजना मानिस मर्नमा नै कल्याण छ भनी यहुदीहरूलाई सल्लाह दिएका थिए। सिमोन पत्रुस र येशूका अर्का एकजना चेला येशूको पछि लागे। ती अर्का चाहिँ चेला प्रधान पुजारीका चिनारू थिए र येशूसँगै प्रधान पुजारीको आँगनमा पसे। तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्का चाहिँ चेलाले जो प्रधान पुजारीका चिनारू थिए बाहिर निस्केर ढोकामा बस्ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्याए। तब ढोकामा बस्ने त्यस ठिटीले पत्रुसलाई भनी,
के तिमी पनि यस मानिसका चेलाहरू मध्ये एकजना हौ?
तिनले भने,
म होइन।
त्यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्रो ताप्दै उभिरहेका थिए किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्न लागे। अब प्रधान पुजहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे। येशूले तिनलाई जवाब दिनुभयो,
मैले संसारलाई खुल्लम खुला भनेको छु। मैले सधैँ सभाघरमा र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहुदीहरू भेला हुन्छन्। मैले गुप्तमा केही भनेको छैन। मलाई किन सोध्नुहुन्छ? मैले तिनीहरूलाई के भने सो सुन्नेहरूलाई नै सोध्नुहोस्। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।
येशूले यी कुरा भन्नुहुँदा नजिकमा उभिएका पहरेदारहरू मध्ये एकजनाले यसो भन्दै येशूलाई थप्पड लायो,
के प्रधान पुजारीलाई यसरी जवाब दिन्छस्?
येशूले त्यसलाई भन्नुभयो,
मैले बेठिक भनेको भए त्यसको गवाही देऊ, तर यदि मैले ठिकै भनेको हो भने मलाई किन हिर्काउँछौ?
तब हन्नासले उहाँलाई बाँधिएकै अवस्थामा प्रधान पुजारी कैयाफा कहाँ पठाए। सिमोन पत्रुस उभिएर आगो ताप्दै थिए। तिनीहरूले तिनलाई भने,
के उनका चेलाहरू मध्ये एकजना तिमी पनि होइनौ?
तिनले इन्कार गरेर भने,
म होइन।
प्रधान पुजारीका कमाराहरू मध्ये एकजना जसका नातेदारको कान पत्रुसले काटेका थिए त्यसले सोध्यो,
के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिन र?
तब फेरि पत्रुसले इन्कार गरे अनि तुरुन्तै भाले बास्यो। तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्यति बेला बिहान पख थियो। बिटुलिएर निस्तार चाडको भोज खान पाउँदैनौ भन्ने डरले तिनीहरू महलभित्र पसेनन्। यसकारण तिनीहरू कहाँ बाहिर निस्केर पिलातसले भने,
यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?
तिनीहरूले उनलाई भने,
यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईँ कहाँ सुम्पने थिएनौ।
पिलातसले तिनीहरूलाई भने,
तिमीहरू यिनलाई लैजाऊ र तिमीहरूको आफ्नै व्यवस्था बमोजिम यिनको इन्साफ गर।
यहुदीहरूले उनलाई भने,
कुनै मानिसलाई प्राणदण्ड दिने अधिकार हामीलाई छैन।
उहाँको मृत्यु कुन रीतिले हुनेछ त्यसको संकेत दिएर उहाँले भन्नुभएको वचन पूर्ण होस् भनेर यसो भएको थियो। पिलातस फेरि महलभित्र पसे र उनले येशूलाई बोलाएर भने,
के तिमी यहुदीहरूका राजा हौ?
येशूले जवाब दिनुभयो,
तपाईँ आफै यसो भन्नुहुन्छ वा मेरो विषयमा तपाईँलाई अरू कसैले भने?
पिलातसले जवाब दिए,
के म यहुदी हुँ र तिम्रै जाति र मुख्य पुजारीहरूले तिमीलाई मेरो हातमा सुम्पिदिए, तिमीले के गर्यौ?
येशूले जवाब दिनुभयो,
मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्ति लड्ने थिए र म यहुदीहरूको हातमा पर्ने थिइनँ, तर मेरो राज्य यस संसारको होइन।
पिलातसले उहाँलाई सोधे,
के तिमी राजा नै हौ त?
येशूले जवाफ दिनुभयो,
म राजा हुँ भने तपाईँ नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। म राजा हुँ भने तपाईँ नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ त्यसले मेरो स्वर सुन्छ।
येशूले जवाब दिनुभयो,
म राजा हुँ भने तपाईँ नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। म राजा हुँ भने तपाईँ नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ त्यसले मेरो स्वर सुन्छ।
पिलातसले उहाँलाई सोधे,
सत्य के हो?
यति भनेर उनी यहुदीहरू कहाँ बाहिर निस्केर गए र तिनीहरूलाई भने,
म यिनमा केही दोष भेटाउँदिन। निस्तार चाडमा एकजनालाई मैले तिमीहरूका निम्ति छोडिदिने तिमीहरूको प्रथा छ। के तिमीहरू चाहन्छौ कि यहुदीहरूका राजालाई छोडिदिऊ?
तर तिनीहरू फेरि यसो भन्दै कराए,
यसलाई होइन तर बारब्बालाई।
बारब्बा चाहिँ डाकु थियो।
युहन्ना अध्याय 19।
तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए, अनि सिपाहीहरूले काँडाको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए र उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए र उहाँको नजिक आएर भने,
प्रणाम यहुदीहरूका राजा।
अनि तिनीहरूले उहाँलाई थप्पड लाए। फेरि बाहिर निस्केर पिलातसले तिनीहरूलाई भने,
हेर म यिनलाई तिमीहरू कहाँ बाहिर ल्याइरहेछु र तिमीहरूलाई जनाउन चाहन्छु म यिनमा केही दोष पाउँदिन।
तब काँडाको मुकुट र बैजनी रङ्गको वस्त्र पहिरिएका येशू बाहिर आउनुभयो र पिलातसले तिनीहरूलाई भने,
हेर यो मानिस।
जब मुख्य पुजारीहरू र पहरेदारहरूले उहाँलाई देखे, तिनीहरू यसो भन्दै चिच्याउन लागे,
यसलाई क्रुसमा टाँग्नुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस्।
पिलातसले तिनीहरूलाई भने,
तिमीहरूले नै यिनलाई लगेर क्रुसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिन।
यहुदीहरूले उनलाई जवाब दिए,
हाम्रो एउटा व्यवस्था छ र त्यस व्यवस्था अनुसार यो मर्नै पर्छ, किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ।
यो कुरो सुनेर पिलातस झन् डराए। उनी फेरि महलभित्र पसे र येशूलाई सोधे,
तिमी कहाँका हौ?
तर येशूले उनलाई केही जवाब दिनु भएन। यसकारण पिलातसले उहाँलाई भने,
के तिमी मसँग बोल्दैनौ? तिमीलाई छोडिदिने अधिकार मसँग छ र तिमीलाई क्रुसमा टाँग्ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन?
येशूले जवाब दिनुभयो,
तपाईँलाई माथिबाट नदिएको भए म माथि तपाईँको केही अधिकार हुने थिएन, यसकारण मलाई तपाईँका हातमा सुम्पिदिने अझ बढी पापको दोषी छ।
त्यसपछि पिलातसले उहाँलाई छोडिदिन बढी प्रयत्न गरे, तर यहुदीहरू यसो भन्दै कराए,
यदि तपाईँले यस मानिसलाई छोडिदिनु भयो भने तपाईँ कैसरका मित्र हुनुहुन्न। आफैलाई राजा हुँ भनी दावी गर्ने प्रत्येक कैसरको विरोधमा खडा हुन्छ।
पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्याए र उनी ढुङ्गाका पाटी भनिने ठाउँमा, जसलाई हिब्रूमा गब्बथा भनिन्छ, न्याय आसनमा बसे। त्यस समय निस्तार चाडका तयारीको दिन थियो। दिउँसोको करिब 12 बजेको थियो। पिलातसले यहुदीहरूलाई भने,
हेर तिमीहरूका राजा।
तर तिनीहरू यसो भन्दै चिच्याए,
लैजानुहोस्, लैजानुहोस्, त्यसलाई क्रुसमा टाँग्नुहोस्।
पिलातसले तिनीहरूलाई सोधे,
के म तिमीहरूका राजालाई क्रुसमा टाँगू?
मुख्य पुजारीहरूले जवाब दिए,
कैसर बाहेक हाम्रो अरू राजा छैन।
तब उनले उहाँलाई क्रुसमा टाँग्न तिनीहरूका हातमा सुम्पिदिए। यसकारण सिपाहीहरूले येशूलाई जिम्मा दिए। उहाँ आफ्नो क्रुस आफै बोकेर खप्परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्छ। त्यहाँ तिनीहरूले उहाँलाई कुशमा टाँगे र उहाँसँग अरू दुईजनालाई टाँगे, एकजनालाई एकापट्टि र अर्कालाई अर्कोपट्टि, अनि माझमा येशूलाई। पिलातसले एउटा दोष पत्र पनि लेखे अनि क्रुसमाथि टाँसिदिए। त्यसमा यही लेखिएको थियो, नासरतको येशू, यहुदीहरूको राजा। अब धेरै यहुदीहरूले यो दोष पत्र पढे किनभने येशू क्रुसमा टाँगिनु भएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्याटिन र ग्रिक भाषामा लेखिएको थियो। यहुदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने,
यहुदीहरूका राजा भन्ने होइन, तर यसले म यहुदीहरूका राजा हुँ भन्यो, भनी लेख्नुहोस्।
पिलातसले जवाब दिए,
मैले जे लेखेँ लेखेँ।
जब सिपाहीहरूले येशूलाई क्रुसमा टाँगे तब तिनीहरूले उहाँका वस्त्र लिएर प्रत्येक सिपाहीलाई एक एक भाग हुने गरी चार भाग गरे। उहाँको बाहिरी वस्त्र पनि लिए, तर त्यो वस्त्र चाहिँ सिउनी नभएको, माथिदेखि तलसम्मै बुनेको सक्लो थियो। यसकारण तिनीहरूले आपसमा भने,
यो चाहिँ नच्यातौं, तर यो कसको हुने हो भने चिट्ठा हालौं,
धर्मशास्त्र पूरा होस् भनेर नै यो भएको थियो।
तिनीहरूले मेरो वस्त्र आफू आफूमा बाँडे र बाहिरी वस्त्रमा चाहिँ चिट्ठा हाले।
यसकारण सिपाहीहरूले यो काम गरे अनि येशूको क्रुसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए। जब येशूले आफ्नी आमालाई र उहाँले प्रेम गर्नुभएका चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो,
नारी हेर्नुहोस् तपाईँको छोरो।
तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो,
हेर तिम्री आमा।
त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे। यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्त्र पुरो होस् भनी भन्नुभयो,
मलाई तिर्खा लाग्यो।
त्यहाँ सिर्काले भरिएको एउटा भाँडो राखिएको थियो, यसकारण सिर्काले भरिएको स्पन्ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्याइदिए। जब येशूले सिर्का लिनुभयो तब उहाँले भन्नुभयो,
अब सिद्धियो,
र उहाँले शिर निमुराएर आफ्नो आत्मा त्यागिदिनुभयो। त्यो दिन तयारीको दिन थियो, यसकारण यहुदीहरूले सबातमा, विशेष गरी यस सबातमा जुन चाहिँ महत्त्वपूर्ण थियो, मृत शरीरहरू क्रुसमा नरहुन् भनी पिलातसलाई बिन्ती गरे र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिउन् भनी माग गरे। तब सिपाहीहरू आएर उहाँसँग क्रुसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एकजनाका त्यसपछि अर्काका। जब तिनीहरू येशू कहाँ आए तिनीहरूले देखे कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ र उहाँका खुट्टा भाँचेनन्। तर सिपाहीहरूमध्ये एकजनाले उहाँको कोखामा भालाले घोच्यो र तुरुन्तै रगत र पानी निस्क्यो। तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ र साँचो बोल्दछु भनी ऊ जान्दछ।
उहाँको कुनै पनि हड्डी भाँचिने छैन
भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ,
जसलाई तिनीहरूले घोचेका छन् तिनीहरूले उहाँलाई हेर्नेछन्।
त्यसपछि अरिमाथियाको योसेफ, जो यहुदीहरूको डरले गर्दा गुप्तमा मात्र येशूका चेला थिए, तिनले पिलातसलाई येशूको मृत शरीर लैजान पाऊ भनी बिन्ती गरे। पिलातसले अनुमति दिए, तब तिनले आएर उहाँको मृत शरीर लगे। अनि अघि उहाँ कहाँ राति आउने निकोदेमस पनि प्राय 33 किलो गन्धरस र एल्बा मिश्रित द्रव्य लिएर त्यहाँ आए। यसरी तिनीहरूले येशूको शरीर यहुदीहरूको दफन कार्यको रीति अनुसार सुगन्धित द्रव्यसँग सुती कपडामा बाँधे। उहाँ क्रुसमा टाँगिनु भएको ठाउँमा एउटा बगैँचा थियो, त्यस बगैँचामा कहिल्यै कोही नराखिएको एउटा नयाँ चिहान थियो, किनकि यहुदीहरूका तयारीको दिन थियो। अनि त्यो चिहान पनि नजिकै थियो र तिनीहरूले येशूलाई त्यही चिहानमा राखे।
युहन्ना अध्याय 20।
हप्ताको पहिलो दिन बिहान अध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन् र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्। तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेला कहाँ दगुरेर गइन् र तिनीहरूलाई भनिन्,
तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन् र उहाँलाई कहाँ राखेका छन् सो हामी जान्दैनौ।
तब पत्रुस र अर्को चेला बाहिर निस्केर चिहानतिर गए। ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुग्यो। चिहान भित्र निहुरेर हेर्दा तिनले अघि भेरेका सुती कपडाहरू मात्र पडिरहेका देखे, तर तिनी भित्र पसेनन्। सिमोन पत्रुस त्यसको पछि पछि आए र चिहान भित्र पसे, अनि तिनले पनि मलमलका भेर्ने कपडाहरू मात्र त्यसै पडिरहेका देखे। उहाँको शिरमा बाँधिएको रुमाल चाहिँ मलमलका कपडाहरूसँग थिएन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको थियो। तब चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे र त्यो देखेर तिनले विश्वास गरे, किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म बुझेका थिएनन्। त्यसपछि ती चेलाहरू आफ्ना घर फर्के, तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन् र जहाँ येशूको मृत शरीर राखिएको थियो त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतहरूलाई एउटा शिरतिर र अर्का पाउतिर बसिरहेका तिनले देखिन्। उनीहरूले तिनलाई भने,
नारी किन रुन्छौ?
तिनले उनीहरूलाई भनिन्,
तिनीहरूले मेरो प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेका छन् म जान्दिन।
यी कुरा भनेर तिनी पछिल्लोतिर फर्किन् र तिनले येशूलाई उभिरहनु भएको देखिन्, तर येशू नै हुनुहुन्छ भनी चिनिनन्। येशूले तिनलाई भन्नुभयो,
नारी तिमी किन रुन्छौ, कसलाई खोज्छौ?
तिनले उहाँलाई माली भन्ठानेर भनिन्,
हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु।
येशूले तिनलाई भन्नुभयो,
मरियम।
तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्,
रबुनी,
अर्थात्
हे गुरुज्यू।
येशूले तिनलाई भन्नुभयो,
मलाई नछोऊ, किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरा पिता र तिमीहरूका पिता र मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ गइरहेछु।
मरियम मग्दलिनी गइन् र चेलाहरूलाई सुनाइन्,
मैले प्रभुलाई देखे,
अनि उहाँले भन्नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिन्। त्यही दिन अर्थात् हप्ताको पहिलो दिनको साँझ जब यहुदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो,
तिमीहरूलाई शान्ति।
यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनु भयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए। तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो,
तिमीहरूलाई शान्ति, जसरी पिताले मलाई पठाउनु भयो त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।
अनि यति भनेर उहाँले तिनीहरू माथि श्वास फुकेर भन्नुभयो,
पवित्र आत्मा ल्याओ, जसका पाप तिमीहरू क्षमा गर्छौ तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन।
येशू आउनु हुँदा बाह्र जना मध्ये एकजना दिदुमस भन्ने थोमा चाहिँ तिनीहरूसँग थिएनन्। यसकारण अरू चेलाहरूले तिनलाई भने,
हामीले प्रभुलाई देख्यौं,
तर तिनले उनीहरूलाई भने,
जबसम्म म उहाँका हातमा किलाहरूका डोब देख्दिन र किलाहरूका डोबमा मेरो औँला हाल्दिन, उहाँको कोखामा मेरो हात हाल्दिन, तबसम्म म विश्वास गर्ने छैन।
आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए, थोमा पनि तिनीहरूसँग थिए, ढोकाहरू बन्द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो र माझमा उभिएर भन्नुभयो,
तिमीहरूलाई शान्ति।
तब उहाँले थोमालाई भन्नुभयो,
तिम्रो औँला यहाँ राख र मेरा हातहरू हेर, तिम्रो हात बढाएर मेरो कोखामा हाल, शङ्का नगर तर विश्वासी हौ।
थोमाले उहाँलाई भने,
मेरा प्रभु र मेरा परमेश्वर।
येशूले तिनलाई भन्नुभयो,
तिमीले मलाई देखेको कारणले म माथि विश्वास गरेका हौ, धन्य हुन् तिनीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गर्छन्।
येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो जुन चाहिँ यस पुस्तकमा लेखिएका छैनन्, तर यी लेखिएका छन् कि तिमीहरूले येशू परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ भनी विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्।
युहन्ना अध्याय 21।
त्यसपछि चेलाहरू कहाँ तिबेरियास समुद्रको छेउमा येशूले फेरि आफूलाई प्रकट गर्नुभयो। उहाँले आफूलाई यसरी प्रकट गर्नुभयो, सिमोन पत्रुस, दिदुमस भन्ने थोमा, गालिलका काना नगरका नथानेल, जब्दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्ये अरू दुईजना एकसाथ थिए। सिमोन पत्रुसले तिनीहरूलाई भने,
म माछा मार्न जाँदैछु।
तिनीहरूले उनलाई भने,
हामी पनि तिमीसँग आउँछौँ।
तिनीहरू गएर डुङ्गामा चढे, तर त्यो रात तिनीहरूले केही पक्रेनन्। बिहान हुन लागेको थियो, येशू किनारमा खडा हुनुभयो, तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्छ भनी चिनेनन्। येशूले तिनीहरूलाई भन्नुभयो,
बालक हो, तिमीहरूसँग केही माछा छ?
तिनीहरूले उहाँलाई उत्तर दिए,
छैन।
उहाँले तिनीहरूलाई भन्नुभयो,
जाल ढुङ्गाको दाहिनेपट्टि हान अनि भेट्टाउने छौ।
तब तिनीहरूले जाल हाने र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन्। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने,
उहाँ प्रभु पो हुनुहुँदो रहेछ, उहाँ प्रभु हुनुहुँदो रहेछ
भन्ने सुनेर सिमोन पत्रुसले आफ्नो बाहिरी वस्त्र कम्मरमा लपेटे, किनभने तिनले वस्त्र खोलेका थिए र समुद्रमा हाम फाले। अरू चेलाहरू डुङ्गामै बसी जाल तान्दै आए। तिनीहरू किनारदेखि टाढा होइन, तर प्राय 100 मिटर जतिमा थिए। जब तिनीहरू किनारमा उत्रे, तब तिनीहरूले कोइलाको भुङ्रोमा माछा राखिएका र रोटी देखे। येशूले तिनीहरूलाई भन्नुभयो,
तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।
तब सिमोन पत्रुसले डुङ्गामा चढेर 153 वटा ठुला ठुला माछाले भरिएको जाल पाखामा तानी ल्याए, तर यति धेरै भए तापनि जाल फाटेन। येशूले तिनीहरूलाई भन्नुभयो,
आएर खाओ।
चेलाहरू मध्ये कसैले पनि भनी सोध्ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्छ भनी जान्दथे। येशू आउनुभयो र रोटी लिएर तिनीहरूलाई दिनुभयो र त्यसै गरी माछा पनि दिनुभयो। मृतकबाट जीवित भई उठ्नु भएपछि येशू चेलाहरू कहाँ प्रकट हुनुभएको यो तेस्रो पल्ट थियो। जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो,
युहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरू भन्दा बढी प्रेम गर्दछौ?
तिनले उहाँलाई भने,
जीव प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई माया गर्छु।
उहाँले तिनलाई भन्नुभयो,
मेरा पाठाहरूलाई खुवाऊ।
उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो,
युहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ?
तिनले उहाँलाई भने,
जीव प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई माया गर्छु।
उहाँले तिनलाई भन्नुभयो,
मेरा भेडाहरूको हेरचाह गर।
उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो,
युहन्नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?
पत्रुस दुखित भए, किनकि उहाँले तेस्रो पल्ट तिनलाई,
के तिमी मलाई माया गर्छौ
भन्नुभयो। तिनले उहाँलाई भने,
प्रभु, तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईँलाई माया गर्दछु भनी तपाईँलाई थाहा छ।
येशूले तिनलाई भन्नुभयो,
मेरा भेडाहरूलाई खुवाऊ। साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफै आफ्नो पटुका कस्थ्यौ र जहाँ इच्छा हुन्थ्यो जान्थ्यौ, तर जब तिमी बुढा हुनेछौ, तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ।
कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन्, त्यसको सङ्केत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो,
मेरो पछि लाग।
पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि पछि आउँदै गरेका देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्केर,
प्रभु, तपाईँलाई पक्राइदिने को हो
भनी सोधेका थिए। तिनलाई देखेर पत्रुसले येशूलाई भने,
प्रभु, यिनको चाहिँ के हुने?
येशूले पत्रुसलाई भन्नुभयो,
म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के, तिमी मेरो पछि लाग।
यसै कारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन, तर
म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के
भन्नुभएको थियो। यी तिनै चेला हुन् जसले यी कुराका विषयमा गवाही दिँदछन् र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौँ कि तिनको गवाही साँचो छ। येशूले अरू पनि धेरै काम गर्नुभयो, तीमध्ये प्रत्येकको बारेमा लेखिने हो भने मलाई यस्तो लाग्छ कि तिनका विषयमा लेखिएका पुस्तकहरू संसारैभरि पनि अटाउने थिएनन्।